बाज़ दफ़ा हम अपने दीन को खुद भी नहीं जानते तो बहुत सारी उसकी खूबियों से महरूम हो चुके होते हैं, और बाज़ दफ़ा हम जो चीज़ें नेकी के सोच के सा कर रहे होते हैं, बाज़ दफ़ा उसका वो मतलब दर्जा मुख्तलिफ किस्म का होता है। तो इंशाल्लाह ताला आज की हमारी गुफ्तगू के दो हिस्से होंगे। मेरी ख्वाहिश भी है और रिक्वेस्ट भी है बाहर वालों से कि जिस काम के लिए हमने दूसरों को बुलाया वो अब हम खुद भी करें, और बाहर सिवाय रिसेप्शन और बेबी सिटिंग के कोई भी ना हो, सब इधर आ जाएं ताकि हम सब भी वो चीज़ एंजॉय करें जो कि हम दूसरों को देना चाहते हैं। क्या मैं ठीक कह रही हूँ? कितने लोगों को, बाहर वालों में से किस किस को मेरी आवाज़ आई है? बाद में एक बहुत ही अच्छा हो, आप चक्कर लगा कर आए फरा, सबको चारों तरफ बता दें आवाज़ आ गई है, अमल करेंगे इंशाल्लाह ताला। चलिए जी फिर शुरू करते हैं। हम लोग पेन कागज़ हाथ में रखें क्योंकि कुछ चीज़ें बीच में जब आती हैं तो फिर उस वक्त साथियों के चेहरे पे जो इस्तराब होता है वो मुझे अच्छा नहीं लगता। मुझे ऐसे लगता है कि मैंने पहले से बताया होता तो लिखते, क्योंकि हम कुछ चीज़ें जो भी हमेशा आपके पास सामने, अल्हम्दुलिल्लाह हर महीने का जो दर्स होता है तो आप देखते हैं कि हर महीने के बारे में हम पहले ये देखते हैं कि अल्लाह और उसके नबी ने उसके बारे में क्या कहा, कैसे कहा है, और दूसरी बात यह है कि आज हम मुसलमान क्या कर रहे हैं। शुरू करूंगी। नहमदुहू व नुसल्ली अला रसूलिल करीम, अम्मा बादु, फाऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम, रब्बि श्रह ली सद्री व यस्सिर ली अम्री वहलुल उक़दतम मिन लिसानी यफ़क़हु क़ौली, रब्बि यस्सिर व ला तुयस्सिर व तम्मिम बिल खैर। अल्लाहुम्मा सल्ली अला मुहम्मदिन व अला आली मुहम्मदिन कमा सल्लैता अला इब्राहीम व अला आली इब्राहीम इन्नका हमीदुम मजीद। अल्लाहुम्मा बारिक अला मुहम्मदिन व अला आली मुहम्मदिन कमा बारकत अला इब्राहीम व अला आली इब्राहीम इन्नका हमीदुम मजीद। बिस्मिल्लाहिर्रहमानिर्रहीम। हामीम, तंजीलुल किताबि मिनल्लाहिल अज़ीज़िल हकीम, इन्न फिस्समावाति वलर्दि लायातिल लिल्मुमिनीन। सुभान रब्बिका रब्बिल इज़्ज़ति अम्मा यसिफून व सलामुन अलल मुरसलीन वल्हम्दुलिल्लाहि रब्बिल आलमीन। अल्लाह तआला का एहसान है कि उसने हमें मुसलमान बनाया, और मुसलमान बनाने के बाद उससे भी बड़ा एहसान कि उसने हमें बाशऊर मुसलमान बनाया। ऐसा नहीं किया कि हम सिर्फ नाम के मुसलमान हों। तो इस वक्त दिल चाह रहा है कि चंद बातें इस्लाम और मुसलमानों के बारे में ज़रूर बोलूं कि इस्लाम एक मुकम्मल ज़ाबता हयात है। ये जुमला हम शुरू से सुनते और सुनाते आए। हमारा दीन सिर्फ हमें नमाज, रोज़ा, हज, ज़कात ही नहीं सिखाता, बल्कि हमारे दीन के अंदर ज़िंदगी गुजारने के हर मौके के लिए रहनुमाई मौजूद है। मैं एक छोटी सी मिसाल आपको आज के माशरे से देकर बताऊंगी कि आप जब नॉर्वे में नए नए आए थे, और हो सकता है कि आपको यहाँ कुछ पाबंदियाँ महसूस हुई हों। मसलन एक पाबंदी जो हम में से बहुत सारों को चुभती है, और वो है सीट बेल्ट बांधना। ऐसे ही है, मुझे यहाँ आने के बाद ये बहुत ही मुश्किल लगा था शुरू में, इस लिहाज से कि जब आप पाकिस्तान में एक महीना डेढ़ गुजार के यहाँ आते हैं तो आपकी आदत बिगड़ चुकी होती है, और जब यहाँ से उधर जाते हैं तो वो भी शुरू के दो चार दिन बड़े मुश्किल होते हैं। हम गाड़ी में बैठते क्या ढूंढ रहे होते हैं? सीट बेल्ट। और जो हमारे साथ होते हैं वो क्या कहते हैं? और रहन दे, सानू पता है तू बाहरों आई है। अब जिनको पंजाबी नहीं आती फिर उनसे माजरत है। बाहर जाके अगर हम सीट बेल्ट बांधे तो लोगों में कहते हैं डरपोक, एडी जान प्यारी है, है? ऐसी तो कोई नहीं बंद है। और मजे की बात बताऊं कि यहाँ सीट बेल्ट ना बांधने पे टिकट मिले तो वो गवर्नमेंट का टिकट मिलता है। पाकिस्तान में मैंने इस दफा देखा है कि ड्राइवर अगर ड्राइविंग सीट ना बांधे तो जिसका दिल चाहे उसको वहां रोक के उसे 500 रुपए का नोट ले जाता है। पर्ची मांगो, कहते पर्ची मांगनी है तो वो थाने आना। यानी बहरहाल ये तो एक बात थी छोटी सी, लेकिन किसी भी मुल्क में आप और मैं जाते हैं तो वहां के कानून होते हैं ना, हम मानते हैं, और अल्हम्दुलिल्लाह वो कवानीन हमारी दुश्मनी में नहीं होते, उसमें हमारे लिए फ़ायदा होता है। बिल्कुल इसी तरह से अल्लाह ताला ने नबी सल्लल्लाहु अलैहि वसल्लम के जरिए जो हमें खूबसूरत दीन दिया था, उस दीन को सिर्फ नमाज रोज़े में नहीं मुकय्यद किया, बल्कि अगर इस वक्त मैं आपके सामने सूरत अल हशर की वायत रख दूँ कि जिसमें आपको मुझे समझ आ जाएगा कि नबी सल्लल्लाहु अलैहि वसल्लम हमें क्या देकर गए, तो अल्लाह सुब्हान तआला फरमाते हैं सूरत हशर आयत 7 में, वमा आता कुमुर रसूल फखुजूहू, और जो कुछ तुमको रसूल दें वो ले लो। कितना प्यार है इस जुमले में। कोई प्यारा कुछ भी दे वो अच्छा लगता है ना, प्यारा डांट भी दे तो वो भी अच्छी लगती है, आपको पता है, क्योंकि डांट भी हर एक नहीं देता, वही देता है जिसको हमसे प्यार होता है। तो अल्लाह ताला ने इसमें देखिए वा माँ, और जो माँ का लफ्ज़ बिल्कुल कॉमन है, بالکل سمپل جو کچھ بھی، بلکہ وما کو اکٹھا پڑھوں تو اس کا ایک ترجمہ یہ بھی بنتا ہے، اور جو کچھ بھی تم کو رسول دے وہ لے لو، فخذوہ، وہ نماز کا حکم ہے وہ لے لو، وہ زکوٰۃ دینے کا حکم دیتا ہے وہ لے لو، وہ تمہیں اچھے اخلاق کی تعلیمات دیتا ہے وہ لے لو، وہ رسول تمہیں شادی کرنے کا طریقہ سکھاتا ہے وہ لے لو، جو دیتا ہے لے لو، وما نہاکم عنہ فانتہوا، اور جس سے وہ روکتا ہے اسے رک جاؤ، جو دے دے وہ لے لو، جس سے روکے اس سے رک جاؤ، اور واتقوا اللہ، اور ڈر جاؤ اللہ سے، ان اللہ شدید العقاب، اللہ تعالیٰ زبردست سزا دینے والا ہے. ایک صحابی کو ایک عورت کہیں نظر آئی تو بات ہوئی، تو کہ عورتوں کے بارے میں انہوں نے کوئی حکم دیا تو کہنے لگے کہ عورتوں کو بھمے بنانا منع ہے. یعنی ایک سائڈ کی بات سے آپ کو اس آیت کی امپورٹنس سمجھانا چاہوں گی. کہنے لگے کہ عورتوں کے لیے بھمے بنانا منع ہے، یعنی جس کو آج کی زبان میں پلکنگ کہتے ہیں ہم لوگ. تو وہ عورت کہنے لگی کہ کیا یہ حکم قرآن میں ہے؟ جیسے آج بھی کچھ لوگ یہ سوچ لیتے ہیں نا، اچھا قرآن میں پھر تو فرض ہی ہوگا نا، حدیث ہے پھر سو کے یہ تو بس ایسے ہی ہے، یہ تو سنت ہے، اچھا چلو قرآن ہے پھر نہ کیا تو بڑا گناہ ہوگا، حرام ہو جائے گی بات. یعنی لوگ قرآن کی بات کو الحمدللہ آج بھی سمجھتے ہیں، لیکن اس سے علاوہ کوئی بات ہو تو ذرا سا ڈھیلا ہو جاتے ہیں. کہنے لگی کیا یہ حکم قرآن پاک میں ہے؟ کہنے لگے ہاں بالکل ہے. چلی گئی، ام یعقوب اس عورت کا نام تھا، طویل روایت ہے، یہاں صرف آپ کو اس آیت کی امپورٹنس کے لیے بتانے لگی ہوں. چند دن گزرے، واپس آ گئی، کہنے لگی میں نے تو پورا قرآن کھول کے دیکھ لیا، مجھے تو کئی بھموں اور پلکنگ کے بارے میں کوئی حکم نہیں ملا. کہنے لگے اچھا قرآن لاؤ. اور جس صورت میں بھی قرآن تھا، یہی آیت صورت حشر کی کھول کے کہتے ہیں کیا یہ آیت پڑھی تھی؟ وما آتاکم الرسول فخذوہ، جو تمہیں رسول دے وہ لے آؤ، لے لو، اور جس سے روکے اس سے رک جاؤ. کہتی ہاں یہ تو پڑھی تھی. تو کہا جاؤ، پھر اسی رسول نے منع کیا ہے کہ عورتیں بالوں بھموں کے بال نہ بنائیں. کہنے لگے کہنے لگی لو، تمہاری تو اپنی بیوی یہ کام کرتی ہے. کہا اچھا، میں ادھر ہی بیٹھا ہوں، تم جاؤ، جا کر دیکھ کر آؤ. گھر گئے، وہ عورت گئی ان کے گھر ملنے گئی، مل کے تھوڑی دیر میں واپس آ گئی. کہنے لگی نہیں نہیں معاف کرنا، مجھے غلطی لگی تھی، دور سے مجھے ایسا لگتا تھا لیکن میں نے اس کو قریب سے جب دیکھا تو وہ ایسا کام نہیں کرتی. اس پہ اس صحابی عبداللہ بن مسعود کا جو کال تھا، کہنے لگے کہ اگر میری بیوی یہ کام کرتی تو وہ میرے نکاح میں نہ رہتی. اب یہ بھموں سے نفرت نہیں تھی، یہ رسول کے حکم سے نفرت تھی. تو عزیز ساتھیوں، آج یہ بات اس لیے کر رہی ہوں کہ جب بھی ہم کسی موضوع پہ بات کرتے ہیں، لوگ بہت سارے سوال لے لیتے ہیں دل میں دماغ میں. تو جب تک نبی کا مقام نہیں پتا ہوگا، جب تک دین کے اندر اللہ کے نبی کے حکم کی حیثیت کیا ہے، تب تک ہم نہیں جان سکتے کہ کوئی چیز کیا کرنی ہے اور کیا نہیں کرنی. آپ کو ریڈ لائٹ پہ سب کھڑا کرتے ہیں، ہم دنیا میں جہاں بھی جائیں ریڈ گرین اور یلو لائٹ سب کو پتا ہے. کوئی ریڈ لائٹ پہ کھڑا ہو اور وہاں کوئی بھی چاروں طرف نہیں ہے، کوئی نہیں دیکھ رہا، پھر بھی کھڑے ہوتے ہیں کہ نہیں کھڑے ہوتے؟ رات 12 بجے گزرے، ریڈ لائٹ جل گئی، کھڑے ہیں مزے سے، پتہ ہے کوئی جان کو خطرہ نہیں ہے، نہ ادھر سے گاڑی آ رہی نہ ادھر سے، آپ کہتے ہیں کھڑا ہونا پڑے گا. اور اگر آپ کہتے ہیں لو مجھے تو ایڈونچر کا شوق ہی بڑا اور میں تو اتنا اچھا ڈرائیور ہوں، جل رہی ہے گرین یا سمجھیں کہ یلو لائٹ جل رہی ہے، کچھ بھی ہے میں کھڑا ہو جاتا ہوں، کھڑے ہو سکتے ہیں ہم لوگ گرین لائٹ پہ؟ ایسے ہی کھڑے ہو جائیں تعظیمن، کوئی پوچھے کیا حرج ہے آپ کہیں گے، کوئی پوچھے کیوں کھڑے ہو آپ کہتے ہیں حرج کیا ہے؟ آپ کہتے ہیں گورنمنٹ نے نہیں کہا کہ ادھر کھڑے ہو گرین لائٹ پہ، تو آپ کہتے ہیں منع بھی تو نہیں کیا. سب کو سمجھ آتی ہے نا، گورنمنٹ نے اگر آپ کو ریڈ لائٹ پہ رکنے کو کہا ہے اور یا گرین پہ نہیں رکنے کو کہا، تو اس کا یہ تو نہیں مطلب کہ اب آپ گرین پہ یہ سوچ کے رک جائیں کہ حرج کیا ہے. تو یہ دوسرا ایک جملہ جو بہت ہی سارے لوگ نبی صلی اللہ علیہ وسلم کے بتائے ہوئے دین کے اوپر گھڑتے ہیں، اور وہ کیا ہے کہ حرج کیا ہے. تو یہاں سے میں نے آپ کے ذہن میں یہ دو باتیں ڈال دی کہ کسی بھی ملک کے قوانین کو ماننا پڑتا ہے، اچھے شہری وہی ہوتے ہیں جو رولز اینڈ ریگولیشنز کو فالو کرتے ہیں، اور بینگ اے مسلم ہمارا دین ہمیں یہ سکھاتا ہے. دنیا کے کسی ملک میں بھی آپ چلے جائیں، اس کا ہر وہ قانون جو انہوں نے آپ کے تحفظ کے لیے، آپ کی صحت کے لیے، آپ کے ملک کو صحیح رکھنے کے لیے بنائے، اس کو فالو کریں. جہاں کوئی کانٹراڈکشن ہو جائے اسلام سے وہ ایک الگ ایشو ہوگا، لیکن یہ کہ رولز کو فالو کرنا چاہیے. بالکل اسی طرح سے اللہ تعالیٰ نے ہم سب کے لیے بھی رولز بنائے ہیں. الحمدللہ اللہ کا بہت ہی احسان ہے کہ ہم نے محرم کے مہینے میں یہ سیریز شروع کی تھی، اور آپ میں سے کوئی سسٹر ضرور ایک آدھی تو ہوں گی کہ جنہوں نے اس سیریز کے سارے ہی لیکچر اٹینڈ کیے ہیں، کہ محرم اور آج کا مسلم سے شروع ہو کر سفر اور ربیع الاول ربیع ثانی میں آج ہم جس موضوع پہ بات کرنے لگے ہیں وہ ہے شعبان المعظم اور آج کا مسلمان. تو تھوڑی سی بات رکھوں گی کہ شعبان کا مہینہ کیا ہے. देखिए मैं आप सबको कहूँ कि रमज़ान के शौक में बहुत सारे लोग शाबान से गाफिल हो जाते हैं। शाबान हकीकत में एक बहुत खूबसूरत महीना है। कमरी कैलेंडर के एतबार से आप देखें तो आठवां यानी एट्थ मंथ है जो रजब और रमज़ान के दरमियान में आता है। इस महीने की खूबियाँ क्या हैं चंद चीज़ें आपको बताऊंगी और फिर आप खुद भी सोचेंगे कि वाकई ये मैंने सोचा भी था नहीं। तो कोई बात नहीं, आज आठ रजब है अभी अल्हम्दुलिल्लाह, हमारे पास अभी काफ़ी सारे दिन हैं। तो रजब के महीने सॉरी शाबान के महीने की जो सबसे बड़ी खूबी है वो क्या है कि नबी सल्लल्लाहु अलैहि वसल्लम इस महीने में कसरत से रोज़े रखते थे। अहदीस मौजूद हैं, आप अपने फ़ोन नंबर्स दे दें, आपको व्हाट्सएप पे पूरे पूरे इनके प्रिंट आउट दिए जा सकते हैं, और अगर नहीं तो सिर्फ सुन के भी यकीन कर लीजिए कि निसाई की रिवायत है हज़रत उसामा बिन ज़ैद रज़ी अल्लाह अन्हु से, कहते हैं कि मैंने अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम से कहा कि मैंने आपको शाबान के अलावा किसी और महीने में इतने रोज़े रखते हुए नहीं देखा जितने रोज़े आप शाबान में रखते हैं, यानी रमज़ान में भी रखते थे शाबान में भी। और याद रखिए मुख्तलिफ रिवायतों को जमा करूं तो एक रिवायत में आता है कि नबी सल्लल्लाहु अलैहि वसल्लम को कभी किसी ने मुसलसल दो महीने के मुसलसल रोज़े रखते नहीं देखा सिवाय शाबान और रमज़ान के, यानी शाबान में कसरत से रोज़े रखते थे। अब आप देखिए कि हम पे फ़र्ज़ तो नहीं है लेकिन हुक्म यही है कसरत से रोज़े रखें। साथ ही एक रिवायत से ये भी पता चल जाता है, आप साहबी ने जब पूछा कि आप इतने रोज़े रखते हैं इतने, तो आपने फरमाया कि रजब और रमज़ान के दरमियान वो महीना है जिसकी फजीलत से लोग गाफिल हैं। तो अगर मुझे आपको ये बात नहीं पता थी तो फिर गफलत थी, अल्हम्दुलिल्लाह अल्लाह ने आज ख़त्म कर दी। फरमाया क्यों? इसलिए कि ये वो महीना है जिसमें अल्लाह ताला के पास बंदे के सारे साल के आमाल पेश किए जाते हैं, और मैं ये चाहता हूं कि जब मेरे आमाल अल्लाह ताला के पास पेश किए जाएं तो मैं रोजे की हालत में हूं। अब आप सोचिए नबी सल्लल्लाहु अलैहि वसल्लम तो ये सोचें और मैं और आप कुछ और सोचें, और यही आपकी गवाही हजरत आयशा से तिर्मिजी में भी मिलती है कि मैंने नबी सल्लल्लाहु अलैहि वसल्लम को शाबान और रमजान के अलावा पै दर पे रोजे रखते मुसलसल कभी नहीं देखा। हजरत आयशा फरमाती हैं कभी कभी तो ऐसा लगता कि अल्लाह के नबी अब कभी रोजा छोड़ेंगे नहीं, रखते ही थे, हमेशा रखते थे, और कभी ऐसा लगता था कि छोड़ देते थे और हम सोचते थे कि आप कभी रखेंगे नहीं, और रमज़ान के मुकम्मल और शाबान के भी मुकम्मल रोज़े रखते थे। तो इससे क्या पता चलता है कि ये महीना रोज़े रखने का महीना है। अब आप देखिए मेरे आपके लिए आज पहली चेक लिस्ट में चीज़ आ गई कि मुझे आपको इसमें रोज़े रखने हैं। अब थोड़ी सी रोज़े की बात हुई है तो मैं कुछ चीज़ें आपके साथ ज़रूर शेयर करूँगी। पहली बात देखिए कि हमारे फ़र्ज रोज़े छूटते हैं, ख़वातीन के भी छूटते हैं, किसी और के भी किसी उज़र से छूटते हैं, हमारे पास पूरा साल होता है। ये जो शाबान का महीना ना ये आखिरी चांस है, इसी साल के अंदर अंदर अगर आप अपने रोज़े पूरे कर लेंगे इंशाल्लाह ताला कोई भी उसका और कफ़ारा नहीं देना पड़ता। लेकिन अगर एक रमज़ान गुजरने से दूसरा रमज़ान आने तक आप पूरे नहीं कर सकते और अगला भी रमज़ान आ गया तो फिर उसको उसके साथ कफ़ारा भी देना पड़ता है। तो इस महीने में भी माशाल्लाह आठ ही दिन गुजरे हैं, अभी हमारे पास तकरीबन 21-22 दिन है, तो सोच लीजिए कोई छुटे हुए रोज़े हैं तो रख लीजिए, अच्छी बात है, प्रैक्टिस होगी। अब सवाल पैदा होता है कि क्यों, जब आगे आने जो हैं रोज़े तो फिर आप क्यों रखते, हिकमतें भी तो मालूम करनी चाहिए ना। हालांकि हमारे लिए अल्लाह के नबी का अमल काफ़ी है, हमें हिकमत पता चले ना चले बस आपकी सुन्नत समझ के रख लेंगे। हिकमत क्या है कि ट्रायल रिहर्सल, आपने ये चीज़ पहले सुनी है ना, कभी कोई काम करना होता है हम एकदम जाके कर देते हैं। मैंने देखा है लोगों ने प्रोग्राम करने होते हैं तो उसकी रिहर्सलें करते फिरते हैं कि अभी ये करेंगे वो करेंगे, कहीं जाना है उसको पहले जाके चेक कर रहे हैं, माइक काम कर रहे हैं नहीं कर रहा, क्यों? इससे ट्रायल हो जाता है। तो शाबान के महीने में कसरत से रोज़े रखने से फ़ायदा क्या होगा कि आपकी मेरी बॉडी जो पिछले तकरीबन 10 महीने से रोज़ों से फ्री थी, क्योंकि शायद ही कभी रखा हो किसी ने इल्ला माशाल्लाह, तो इसमें रख लीजिए, शुगर चेक हो जाएगी, ब्लड प्रेशर चेक हो जाएगा, हार्ट चेक होगा, और सबसे बड़ी बात है नफिल रोज़ा है, जब दिल चाहा तोड़ भी दें कोई गुनाह नहीं, कोई कफ़ारा नहीं, कोई इसमें ख़राबी नहीं है। तो रमज़ान से पहले इसको रखने से जिस्म यूज़ टू होने लगता है। फिर दूसरी चीज़ आप देखिए कि जब कोई काम आसान दर्जे पर करना होता है ना तो उसको पहले से दोहरा लेना चाहिए। हो सकता है कि शाबान में ही रोज़े रखने के मूड बनते बनते रमज़ान तक हम बिल्कुल एहसान के दर्जे पे पहुंच जाए, तो रोज़े रखिए। अब इसमें क्या कब रखें, कितने रखें, क्या तरीका है, किस नियत से रखें, कोई नियत नहीं, कोई तरीका नहीं। मैं रिकमेंड आपको ये ज़रूर करूँगी कि अगर आपके फ़र्ज़ रोज़े छुटे हुए हैं تو وہ رکھ لیجئے ساتھ ساتھ، انشاءاللہ آپ کو اللہ تعالیٰ فرض کو پورا کرنے کا بھی اجر دے گا اور شعبان کے مہینے میں روزے کی اجر بھی ہے. اب آپ کہتے ہیں نہیں الحمدللہ ہم تو فوراً ہی رکھ لیتے ہیں، یہ تو بڑی آسان بات ہے. اچھا یہاں ایک سائڈ پوائنٹ، ویسے ویری چھوٹا سا پوائنٹ ہے لیکن مجھے امید ہے شاید کسی ایک سسٹر کو بھی فائدہ ہو، کہ کئی سسٹرز کو یہ پتہ ہی نہیں ہے اور اسپیشلی بچیوں کو کہ رمضان کے چھٹے ہوئے روزے رکھنے چاہیے. آپ میں سے کوئی ہے ایسا؟ تو مجھے خوشی ہوگی کہ میری بات سے کسی ایک کو پتہ تو چلا کہ روزے رکھنے ہوتے ہیں. نبی صلی اللہ علیہ وسلم کی زوجہ حضرت عائشہ فرماتی ہیں کہ ہمارے جو رمضان کے روزے چھٹتے تھے ہم ان کی قضا کرتی تھیں، اور جو نمازیں چھٹتی تھیں اس کی قضا ہم نہیں کرتے تھے. وجہ بھی صاف ظاہر ہے کہ چھ روزے چھٹے، مثال ہے، سارے سال میں آپ دیکھیں ہر دو مہینے بعد ایک روزہ رکھیں گے آپ کے روزے پورے ہو جائیں گے. آج آپ پیریڈ سے پاک ہوئیں چھ دن کے بعد، فجر کی نماز پڑھنے کھڑی ہوئیں، تو یہ سات دنوں چھ دنوں کی 30 نمازیں بھی پڑھنی پڑ گئیں، تو ہو سکتا ہے اس دن کی بھی چلی جائے، اللہ نے معاف کیا. اب یہ ایک جنرل رول سمجھیے، ہماری شریعت اتنی زیادہ انسان کے ساتھ ٹیلر میڈ ہے، ٹیلر میڈ سمجھتے ہیں کہ جیسے جسم پہ کپڑا رکھ کے سلواتے ہیں نا لوگ، اسی طرح اللہ تعالیٰ نے ہمارے لیے سہولت والا دین بنایا ہے. آج میں نے جو چیز دیکھی، اور واقعی یقین کرے صرف نہ سمجھی میں، مجھے یقین ہے کہ اگر آج آپ کو میری یہ بات سمجھ آ گئی تو آپ کبھی بھی اس مشکل میں نہیں پڑیں گے. اور وہ کیا ہے کہ روزے جس طرح یہ رکھنے ہوتے ہیں، نمازیں معاف ہیں، اسی طرح پچھلی زندگی، آپ پہلے کبھی روزے رکھتے تھے کبھی نہیں رکھتے تھے، اسی طرح عادت تھی کبھی نمازیں پڑھتے تھے کبھی نہیں پڑھتے تھے، اب کیا حکم ہے؟ نمازیں، جو نماز آپ کو یاد ہے پتہ ہے، مثال ہے اللہ نہ کرے آج فجر کی آنکھ نہیں کھل سکی، آپ 7 بجے اٹھے، سن رائز ہو گیا، اٹھیے فوراً پڑھ لیجئے، نماز پڑھنی پڑے گی فوراً. اسی طرح سے آپ دیکھیے کہ روزہ چھوٹا اس کو رکھنا پڑے گا. اب سوال پیدا ہوتا ہے کوئی شخص فوت ہو گیا، اس کے فرض چھٹے ہوئے روزے تھے اور نمازیں بھی کچھ تھیں نہیں، کیا کریں گے؟ میں اور آپ اپنی عقل تو نہیں استعمال کریں گے نا. اللہ کے نبی صلی اللہ علیہ وسلم کی حدیث ہمارے سامنے ہے، مم ماتا، جو مر گیا، والے ہی سیامن، اس کے اوپر روزے تھے، یعنی اس کے فرض روزے چھٹے ہوئے تھے، تو کیا کرے؟ فسام ولی یو ہو، تو اس کا ولی، اس کا گھر، بچہ، کوئی بھی جو اس کی وراثت میں حصہ پا رہا ہے، یعنی جو قریبی ہے، وہ اس کی طرف سے روزہ رکھے گا. بات سمجھ گئے؟ نمازوں کے لیے نہیں کہا. وجہ دیکھیے، نماز اصل میں ہمارے حساب سے، میں نے ملک نیت کی انشاءاللہ یہ ایک سال پورا ہو جائے گا نا، جب یہ ہر مہینے کی سیریز کا، تو ہم اسی سیریز کو اگلے سال کنٹینیو کریں گے. نماز اور آج کا مسلمان، قرآن اور آج کا مسلمان، رمضان اور آج کا مسلمان. تو آپ دیکھیے کہ ہمارا نماز کے ساتھ بھی تعلق کوئی بہت خوبصورت نہیں ہے. نماز نہ ہونا از ایکول ٹو اسلام نہ ہونا. کبھی پڑھتے تھے کبھی نہیں پڑھتے تھے، جو یاد ہے کہ ڈیفینیٹ نہیں پڑھی. مثال ہے کوئی کہتے میں نے تو کبھی فجر پڑھی نہیں، گنیے ساری فجریں پڑھی ہے، آپ کو ڈیفینیٹ پڑھنی پڑیں گی. بٹ کبھی پڑھی کبھی نہیں پڑھی، یاد نہیں، بھول گیا. آج سے مطلب آپ دیکھیے کہ 5 مئی آج 2017، آج آپ کو سمجھ آیا کہ جب نماز نہیں ہے تو دین نہیں ہے، سیدھی سی بات ہے. تو پھر آج سے آپ کہتے ہیں اللہ مجھے معاف کر دے. آج کے بعد انشاءاللہ یہ بھی جو ہم اس کے بعد مغرب کی نماز پڑھیں گے اس سے، بلکہ ابھی عصر کی نہیں پڑھی تو اٹھ کے جائیے فوراً، میں آپ کو اجازت دیتی ہوں، جائیے پیچھے کمرے میں نماز پڑھ کے واپس آ جائیے. یہ عصر کی نماز آپ پہ لازم ہو گئی، اس سے پیچھے جو نہیں یاد تھی وہ جو یاد ہے نا، ظہر پڑھی تھی نہیں پڑھی، عصر پڑھی تھی نہیں پڑھی. ایک سمپل رول ہے، جو نماز آپ کو یاد ہے کہ میں نے نہیں پڑھی، آج کی ہے یا سال پہلے کی یا 6 مہینے کی، وہ پڑھی ہے. اور جس کا پتہ ہی نہیں ہے، یاد نہیں، گنتی نہیں، کیئر لیس تھا، اس کے لیے کیا ہے توبہ. امام ابن تیمیہ رحمہ اللہ کے پاس یہ سوال گیا تھا کہ جب پچھلی زندگی میں جو چھوڑی بھی نمازیں ہوتی ہیں آپ وہ توبہ کیے تو کیا کریں؟ تو انہوں نے کہا یہ بتاؤ کہ جب ایک شخص مسلمان ہوتا ہے، مثال لیجئے 20 سال کی شخص میں ایک شخص مسلمان ہوتا ہے، نماز کب فرض ہوتی ہے؟ 10 سال کی عمر میں. آج وہ 20 سال کی عمر میں مسلمان ہوتا ہے، اب اس کو کیا کہا جائے گا کہ آج سے 10 سال پرانی نمازیں پڑھو؟ آف کورس نہیں، کیونکہ ہمیں پتہ ہے کہ اسلام لانا پچھلے گناہوں کو معاف کر دیتا ہے. کہنے لگے کہ اس شخص کا اسلام اس کے لیے رحمت بنا نا، سمجھ گئے نا، 10 سال کی نمازیں معاف ہو گئیں. تو ایک مسلمان توبہ کرتا ہے، وہ تو اس سے بہتر ہی ہے نا، کفر سے اسلام پہ نہیں آیا، صرف رواجی اسلام سے شعوری اسلام پہ آ گیا. تو کہتے ہیں کہ یہ اسلام لا کر اگر اب یہ نماز پڑھنے کی نیت کرتا ہے، توبہ کرتا ہے، تو کیا اس کی توبہ اس کے لیے زحمت بنے گی؟ جس طرح اللہ کفر سے اسلام پہ آتے ہوئے انسان کے گناہ معاف کر دیتا ہے، اس کی پچھلی نمازیں معاف کر دیتا ہے، انشاءاللہ توبہ کے بعد اللہ پچھلی زندگی کی نمازیں معاف فرما دیتا ہے. اب حیرت آئی اتنی لمبی بات نماز پہ کیوں ہوئی، مجھے پتا ہے کہ یہ کوئی بیکار نہیں ہے، اس کا بہت سارا فائدہ ہوگا. آج میں نے لوگوں کو دیکھا ہے کہ نمازیں پچھلی زندگی کی قضا کرتے ہیں، اس کے کئی نام ہیں، بلکہ یہ ابھی شابان کی کچھ اینڈ پہ بتاؤں گی کہ آج کے دور میں مسلمان کیا کرتے ہیں، تو اس میں ایک یہ بھی عادت بن گئی ہے کہ پچھلی زندگی کی قضا عمری کی نیت پہ 15 شابان کو کچھ نفل پڑھتے ہیں، حالانکہ روزے نہیں رکھتے. تو اب آپ اور میں اس بات کو ادھر ریپ اپ کر دیتے ہیں، پچھلے روزے آپ اس مہینے میں رکھ لیجئے، ٹھیک ہے؟ انشاءاللہ اللہ تعالیٰ آپ کے لیے آسان کرے گا، اور کوئی مشکل بات نہیں ہے. روزہ رکھنے سے انسان کے اندر طاقت آتی ہے. پھر آپ کہتے ہیں کہ اچھا کب نہیں دی، فرض تو نہیں تھے چھٹے ہوئے. پیر اور جمعرات رکھ لیجئے، کوئی حرج نہیں. اسی مہینے میں بھی دیکھیے گا 14, 15 اور 16 تین دن آئیں گے، یا میں 20 کے روزے کہتے ہیں اس کو، چاند کی چمکتی بھی روتے ہیں. 20 کس کو کہتے ہیں؟ سفید کو، یعنی اتنا چاند چمک رہا ہوتا ہے کہ رات میں بھی روشنی ہو رہی ہوتی ہے. تو آپ اس مہینے انشاءاللہ آج سے شابان کے دن گنتے جائیں، 14 شابان کو بھی رکھیے گا، 15 شابان کو بھی رکھے اور 16 کو بھی رکھ لیں، یہ تین بھی رکھ لیجیے. ہاں، ایک بالکل ہی اپوزٹ حکم ملتا ہے روزوں میں، وہ بھی ساتھ کر کے اگلی چیز پہ جاتی ہیں، اور وہ کیا ہے کہ نبی صلی اللہ علیہ وسلم کی ایک حدیث موجود ہے کہ آپ نے فرمایا کہ جس کو اس بات کا ڈر ہو کہ مسلسل روزے رکھنے سے شابان میں رمضان میں کمزور ہو جائے گا یا فرض روزے چھوٹیں گے، تو وہ 15 شابان کے بعد نہ رکھے. بات سمجھ گئے؟ اب یہ دونوں چیزیں موجود ہیں. آپ میں سے کسی کو بھی حق پہنچتا ہے کہ آپ بتائیں کہ ابھی تو آپ کہہ رہی ہیں کہ نبی صلی اللہ علیہ وسلم پورا مہینہ روزہ رکھتے تھے، اور ابھی آپ نے یہ بتا دیا کہ اللہ کے نبی نے کہا کہ 15 کے بعد نہ رکھو. حضرت عمر کے بارے میں آتا ہے کہ بعض لوگوں کے 15 شابان کے بعد جب وہ روزے، اور اسپیشلی بالکل رمضان سے 1-2 دن پہلے، سلامی کا روزہ کہتے ہیں، وہ بھی آج کے دور میں مسلمان کی بدعت میں آئے گی یہ چیز، تو کسی کو بالکل 1-2 دن پہلے رکھتے تو کھلوا دیتے تھے. کیوں؟ کہ کہیں یہ نفل رکھتے رکھتے فرض بھی نہ چھٹ جائے. ٹھیک ہے، تو یہ آپ کے اپنے اوپر ہے. اگر آپ کو روزے سے طاقت ملتی ہے تو آپ آخری دن تک بھی رکھ سکتی ہیں، اور اگر طاقت چلی جاتی ہے تو پھر آپ اس سے پیچھے ہو سکتے ہیں. ٹھیک ہے، اب دوسری چیز آپ دیکھیے کہ جب یہ رمضان کے روزے کی بات ہوئی تو اور کیا اس مہینے کی کوئی خاص خوبی ہے؟ بالکل ہے. اس مہینے کی 15 شابان کے بارے میں نبی صلی اللہ علیہ وسلم سے صحیح روایت میں ملتا ہے کہ اللہ تعالیٰ شابان کی 15 تاریخ کو مخلوق کی طرف نظر رحمت سے دیکھتا ہے اور سب کو معاف کر دیتا ہے سوائے اس شخص کو جس میں کینہ ہو، دل میں بغض، حسد، اینیمیٹی دوسرے مسلمان بہن بھائی کے لیے خرابی ہو. اور فرمایا کہ ہر ایمان والے کے اوپر اللہ اپنی رحمت کرتا ہے. اب اس میں سے آپ کو مجھے 2 کام اور مل رہے ہیں شابان کے ناطے سے. پہلا کیا تھا؟ روزے رکھیں گے انشاءاللہ، فرض رکھیں، نفل رکھیں. دوسرا کیا؟ کہ ایمان کو بڑھائیں، کیونکہ حدیث کے الفاظ کیا ہیں کہ اللہ تعالیٰ ہر مومن کو بخش دیتے ہیں. تو مومن کون ہوتا ہے؟ ایمان والا. تو جتنا ایمان ہوگا اتنی اللہ کی طرف سے رحمت ہوگی. ٹھیک ہے، کثرت سے ایمان بڑھائیں. سوال پیدا ہوتا ہے ایمان کیسے بڑھے گا ہمارا، کیسے بڑھتا ہے بھائی؟ مال کیسے بڑھتا ہے؟ کپڑے کیسے بڑھتے ہیں؟ گھر میں گروسری کیسے بڑھتی ہے؟ خریدنی پڑتی ہے نا، توجہ دینی پڑتی ہے نا. جس طرح ہم دنیا میں دوسری چیزوں کی کوشش کرتے ہیں وہ ہمارے گھر میں بڑھتی جاتی ہے، پھر ایک وقت آتا ہے ہماری جگہ ہی نہیں رہتی، ہم کہتے ہیں چیزوں تم رہو اندر میں بیٹھی، ایسے دھکا دے کے الماری کو بند کرتے ہیں کپڑے کے، میری جگہ ہی نہیں ہے اب ادھر. ہاں، بالکل اسی طرح ایمان کو کمانا پڑتا ہے. پہلے تو اللہ سے دعا کریں، اللہم زینا بزینت الایمان، اے اللہ ہمارے دلوں کو ایمان کی زینت سے مزین کر دے. اور بلیو میں ایک جملہ اکثر بولتی ہوں کہ سارا کھیل ایمان کا ہے. اس دنیا میں آپ کے میرے ساتھ جو کچھ اچھا یا برا ہو رہا ہے نا، یہ ایمان کی وجہ سے ہو رہا ہے. یہ ایک الگ ٹاپک ہے، لیکن ہر ممکن کوشش کیجیے ایمان بڑھے. کیسے بڑھے گا؟ اللہ کے کلام کو سن کر، اللہ کی بات کو سن کر. آپ دیکھیے کہ اللہ کی بات کو مان کر، جیسے آپ دیکھیے آپ چاہتی ہیں کہ آپ کا بچہ آپ سے پیار کرے، بلیو می جتنا بچہ آپ کی بات مانے گا نا اتنا اس کو آپ سے پیار بھی ہوگا. جو بچے اپنی ماں باپ کی بات نہیں مانتے یا ان کی کیئر لیس ہو جاتے ہیں تو وہ پھر آئے ایک وقت آتا ہے کہ ان سے محبت بھی نہیں کرتے. تو بس اللہ کی باتیں مانتے جائیں، اللہ کے اسماء الحسنیٰ پہ غور کریں، اس کی صفات پہ غور و فکر کریں، انشاءاللہ ایمان بڑھے گا. تیسرا کام جو مجھے آپ کو شابان کے ناطے سے کرنا ہے وہ کیا ہے؟ دل کے اندر سے کینہ ختم کر دیں. اب بہت سارے لوگوں کو مجھے امید ہے کہ لفظ کینہ سمجھ نہیں آئے گا کیا ہوتا ہے. تو آپ دیکھیے کہ کینے کے لفظ کو آپ ایسے سمجھیے، انگلش میں اگر اس کو کہتے تو انیمیٹی، ایک ہوتا ہے دشمن، اینوی ہوتی ہے نا، اینوی دشمنی. کینہ ایسے ہی ہے، رہ جاتے بغیر کسی شرعی عذر کے کسی سے دل میں میل رکھ لینا. مثلا کسی کو اچھے کپڑوں میں دیکھا، اور آپس کے رشتوں میں یہ بہت عام ہے، دیورانی جٹھانی میں کینہ ہو سکتا ہے، ساس بہو میں ہو سکتا ہے، نا تقابل کر دینا، اب پھر جوڑا پہن کے آ گئی ہے نا بس، اور اب دیکھیں نا اب یہ خوب اب یہ بھی کرے گی. اچھا مثال ہے کہ آپ نے کسی کو اچھی گاڑی میں دیکھا، ہوں گے حرام کے پیسے تبھی لے کے گاڑیاں پھرتے ہیں، نہ آپ کا لینا نہ آپ کا دینا، ایسی دشمنی. کسی کا بچہ فرسٹ آ گیا، اس نے خوشی خوشی سب کو بھیجا، جی میرا بچہ فرسٹ آئے، آپ اس سے جلنا شروع ہو گئے. یعنی یہ حسد سے قریب کی چیز ہے، لیکن یقین کریں جس کو اردو میں آپ اور میں یہ کہہ سکتے ہیں کہ گناہ بے لذت چیز ہے، اس سے اپنے آپ کو بچائیں. اور یہ کب ہوگا؟ جب آپ اللہ کی دین پہ راضی ہوں گے. کسی کی خوبصورتی دیکھی، کسی کا پتلا فگر دیکھا تو جل پڑے، یہ کیوں پتلی ہے میں کیوں نہیں ہوتی، پھر پوچھیں گے کھاتی کیا ہو، وہ بھی نہیں بتاتی ٹھیک. کسی کا جوڑا دیکھا کہاں سے لیا، وہ کوئی بتاتی ہیں کہاں سے لیا، کتنے کا لیا، وہ کوئی اصلی بتاتی ہیں. یہ آج کل ہمارے حالات ہیں. وہ ایک سسٹر کی بات یاد آ گئی کہ کہنے لگیں کہ آج کل یہ دلہنوں کے جوڑوں کی قیمتیں بڑا ایک پیٹ ٹاپک ہے، تو کہتی کہ لوگ وہ قیمت بتاتے ہیں جو دکاندار نے مانگی تھی، بھاؤ تاؤ کرا کے جو دی تھی وہ نہیں بتاتے. اچھا بیٹی سچ بتا دیتی ہے، ماں غلط بتاتی ہے. بھائی آپ نے کیا کرنا ہے، آپ زیادہ بیوقوف دکھنا چاہتے ہیں کہ 3 لاکھ کا لیا تو بتا دیں پھر آپ وہی قیمت، تو کم بیوقوف دکھتے ہیں تو چلے 1 لاکھ کا بتا دیں. لیکن راہ جاتا تکابل. اور بلیو میں یہ اپنوں میں ہوتا ہے، دو دوستوں میں ہوگا، بہن بھائی میں ہوگا، دو بھائیوں میں ہوگا. سبلنگ جیلسی بھی اس کو ایک قسم کی کہتے ہیں. ایک بچہ آتا ہے تو پچھلا بچہ اس کے ساتھ تکابل کرنے لگتا ہے. اور ساتھ کام کرنے والے، کسی کی تعریف کر دو دوسرا کہے گا ہاں ہاں ہم تو ہی برے. آپ کسی کے گھر دیں، آپ کہتے ہیں آپ کی بہو تو بڑی اچھی ہیں، تو ساس تنک کے بولتی ہیں تو ہم نے کیا اس پہ ظلم کیا، یہ تو بڑا آپ کا خیال رکھتے تو کوئی ہم نہیں اس کا رکھتے. یعنی فوراً وہ ایک کی تعریف دوسرے کی برائی بن جاتی ہے. اس کو دل سے نکال دیں، صاف دل دے کے جس دل میں اللہ کی محبت آنی اس کو صاف کریں. آپ کے گھر میں 4 مہمان آنے ہوتے ہیں، آپ گھر صاف نہیں کرتے. کوئی ہمیں کہتا ہے کہ گھر صاف کرو، ہم کہتے ہیں نہیں عزت ہے، مہمان آئے گا کرسیاں صاف ہوں، دھول نہ ہو، برتن صاف ستھرے ہوں، ہم صاف کپڑے پہن کے اس کو ملیں. یہ جب کسی کے آنے جانے پہ اچھے صاف کپڑے پہنتے ہیں نا، یہ بھی عزت دیتے ہیں. آپ کسی کے گھر جائیں اور اگلا آپ کو بڑے اہتمام سے بلائیں اور آپ بیکار سے اور نائٹ سوٹ پہن کے اور پسینوں کی سویل والے چلے جائیں، اس کا دل برا ہوگا، وہ کہے گا اس کو میرے گھر آنے کی خوشی نہیں ہے. اسی طرح کوئی آپ کے گھر آئے اور آپ ایسے پسینوں میں نچڑے اور بار بار کے صبح سے بیٹھی نہیں، صبح سے اٹھی نہیں ہوں، 3 دن سے پکا رہی ہوں، ایک تو آپ نے اس کو یہ بتا دیا کہ 3 دن باسی کھانا کھلا رہی ہوں تمہیں، ہیں اور خوشی کا اظہار نہیں کرتے. نہیں، ہم جس طرح اپنوں کو دیکھ کر خوش ہوتے اور ہواتے ہیں نا، اسی طرح کوشش کیجئے کہ نبی صلی اللہ علیہ وسلم کی ان ساری باتوں پہ عمل کرتے ہوئے ہم اپنے دل کو بھی کینوں سے پاک کریں. ٹھیک ہے، اب یہ 3 چیزیں ہو گئیں، نمبر 1 شعبان میں روزے، نمبر 2 ایمان کی بڑھوتری، اور نمبر 3 جو ہے آپ اس میں اپنے دل کو دوسروں کے بغض سے پاک رکھیں. اس کے علاوہ شعبان کے مہینے پہ پورے قرآن پاک میں کوئی ایک آیت نہیں ہے، نبی صلی اللہ علیہ وسلم کی احادیث، جیسا کہ میں نے شروع میں عرض کیا کہ وما آتاکم رسول فخذوہ وما نہاکم عنہ فانتہوا، یہ بہت بڑی دلیل ہے کہ اگر کوئی بات قرآن میں نہیں بھی آتی لیکن حدیث سے ملتی ہے تو ہمارے لیے وہ بالکل برابر کی قابل قبول ہے. یہ نہیں آپ کہہ سکتے کہ قرآن میں آئے تو وہ زیادہ ہے اور حدیث میں آئے تو کم، بالکل ایون، A1 = 1 کے برابر ہے. کیا شعبان کے مہینے کے بارے میں نبی صلی اللہ علیہ وسلم سے بھی کوئی احادیث بھی موجود ہے؟ تو بالکل موجود ہے. ایک تو یہ جو میں نے آپ کو صحیح مسلم کی روایت سنائی ہے، یہ بالکل ٹھیک روایت ہے 15 شعبان کے بارے میں. لیکن اب یہاں میری بات تھوڑے سے غور سے سنیں تو پھر میں آپ کو آگے لے کے چلتی ہوں. یہ بات سچ ہے کہ اس رات اللہ تعالیٰ نظر رحمت سے دیکھتا ہے اور بخشش کر دیتا ہے لوگوں کی، اور کینے والے دل کی نہیں کرتا. لیکن اس سے یہ نہیں ثابت ہوتا کہ اس رات میں عبادت کی جائے. یعنی اب ہمارا کوئسچن کیا ہے کہ کیا 15 شعبان کے مناتے سے، جو ہمارے کلچر میں ایک شب برات کا بہت گہرا تصور ہے، وہ کہاں سے ہے؟ تھوڑا سا سننا چاہتے ہیں اس کے بارے میں، کیونکہ آپ دیکھیے کہ ہم نے تو بچپن سے یہ چیزیں دیکھی اور سنی. آج شب برات ہے، پھل جھڑیاں، پٹاخے، حلوہ، पूड़ी, और वो जो रात को देर देर तक इधर से छुरली आ रही है और उधर अनार फट रहे हैं और गलियों में वो कोनों से खड़े खड़े होके देखते थे। सुनना चाहते हैं ये सब कैसे हुआ? पहली बात देखिए कि हमारे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम दुनिया में क्यों आए थे। आज बार बार मुझे बात याद आ रही है जो मैंने अभी तक कोट नहीं की, और वो सूरत अलाराव की आयत है। नबी सल्लम की खूबियाँ बयान हो रही हैं और उसमें एक खूबी क्या है कि यदा अनहुम मिस्रहुम वल अगलाल लती कानत अलैहिम। नबी सल्लल्लाहु अलैहि वसल्लम के दुनिया में आने के बाद जो इंसानियत को फ़ायदे मिले उसमें एक फ़ायदा क्या था कि लोगों ने अपने ऊपर बोझ रखे हुए थे, गलों में तौक थे, रस्म व रिवाज के तौक थे, बेकार चीज़ों के तौक थे और ज़िंदगी मुश्किल कर दी हुई थी। अल्लाह के नबी ने उठाकर एक एक तौक हटाया और ज़िंदगी सिंपल कर दी, आसान कर दी। अब तसव्वुर में लाइए कि नबी सल्लम है, मक्का से हिजरत करके मदीना तशरीफ़ ला चुके हैं, नमाज बाजमात का बाकायदगी से आगाज़ हो चुका है, अजान के अहकाम अभी नाजिली नहीं हुए, साहबाए कराम कुछ ख़ास वक्तों में इकट्ठे होते, नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ जमात की नमाज़ पढ़ते। सुबह शाम इसी तरह चल रहा था जब लोगों की तादाद बढ़ गई नमाजियों की, तो अब सवाल पैदा हो गया कि सारे कैसे मिलके नमाज पढ़ें। साहबा ने मिलकर आपस में मशवरा किया क्या करें, कोई तरीका नहीं इस्तेमाल कर लें, सबको पता चले कि अजान है, नमाज़ पढ़नी है। बस आप देखिए हमारा स्कूल है ना, तो इधर शाम के वक्त डिफरेंट क्लासेज हो रही होती हैं, तो कोई क्लास वाले इधर नमाज पढ़ रहे हैं तो कोई उधर पढ़ रहे हैं, तो अगर हम एक दफ़ा अजान माइक पर चलाएँ सबको पता चल देगा कि अजान है। मदीना में ये सवाल उठने लगा कि भाई सबको जमा करना है तो कैसे करें, सहाबा ने इस पे मशवरे दिए। अभी अल्लाह की तरफ से कोई हुक्म नहीं आया, सहाबा में से एक ने कहा कि हमने देखा है कि क्रिश्चियन यानी नसारा जो ये नाकूस बजाते हैं, घंटी घंटी बजाते हैं, इस आवाज़ को सुनकर लोग आ जाते हैं, तो क्या ख्याल है हम भी एक घंटी ना बजा लें कि जिससे सहाबा को पता चल जाए कि नमाज का वक्त आ गया। अल्लाह के नबी ने कहा नहीं। दूसरे ने मशवरा दिया कि जो यहूद है ना वो एक सिंखी नाम की कोई एक, वो भी एक म्यूजिकल इंस्ट्रूमेंट टाइप होता है, वो बजाते हैं, हम वो कर लें। एक साहबी ने कहा अल्लाह के नबी एक बड़ा आसान तरीका है, मजूसी। अब मजूसी लफ्ज़ पे गौर कीजिएगा, फायर वर्शिपर, आज भी ईरान में आतिश परस्त लोग वही हैं। आपने फरमाया कि मजूसी अपनी इबादत के वक्त आग जलाते हैं और वो जाके यूं दिखाते हैं, और अगर किसी को बुरा ना लगे तो लफ्ज़ ओलंपिक सुना हुआ है, पूरी दुनिया में ओलंपिक घूमता है, आज से शायद 4 साल बाद दुबई में होना है, अभी उसकी तैयारियां शुरू हुई हैं, 3 साल रह गए हैं 2020 में होना, पूरे पूरे शहर आबाद होते हैं। आपके इधर ये कौन सा शहर है, लेले हामर में हुआ था ना, मैं खुद वो जगह जब देखी तो जो साथ थे उन्होंने बताया था कि यहाँ एक दफ़ा ओलंपिक हुए। ये ओलंपिक क्या है? ये फायर वर्शिपर्स की सुन्नत है, आग से खेलते थे, आग को बजाते थे। तो किसी ने कहा कि हम भी ऐसे कर देते हैं कि ये करें, लेकिन अल्लाह के नबी ने फरमाया नो, मन तशब्बह बिकौमिन फहुवा मिन्हुम, जिसने किसी कौम की मुशाबहत की वो उन्हीं में से हो गया। इस्लाम का एक अपना मिजाज है, इस्लाम की शान है, ये क्यों किसी को कॉपी करे, हम कुछ और करेंगे। उसके बाद बड़े प्यारे वाक्यात हैं जो इस वक्त मौका नहीं है बताने का, लेकिन अल्लाह ताला ने ख्वाब के जरिए और इसी तरह एक बच्चे की जुबान से अजान सुनवाकर नबी सल्लल्लाहु अलैहि वसल्लम को अजान का हुक्म दे दिया, और सबसे पहले हजरत बिलाल रजी अल्लाह अन्हु ने फिर अजान दी और वो कलेमा सीखे। अब यहाँ छोटा सा एक सोल सर्चिंग क्वेश्चन याद रखिएगा, जब नबी सल्लम नमाज की तला देने के लिए आग जलाने को गवारा नहीं कर सके, तो आज खुशी के मौके पे चिरागां, फुलझड़ियां, फायर वॉक और ख़ास तौर पे 15 शाबान में घरों में आग जलानी, ये करना खुश, और ऐसे मोमबत्तियां जला जला कर मेहंदी और उस थालों पर लेकर जाना, क्या अल्लाह के नबी अगर आज होते तो ये पसंद करते? अल्लाह के नबी तो आग बुझाने आए थे। आज हम मुसलमानों ने कई मौक़ों पर आग पकड़ ली है, और यकीन करें कि आज अगर हम सिर्फ अपनी शादी और ब्याह और मेहंदी उपटन की रस्में देखें, कई जगह आग है। मजूसी आग बुझने नहीं देते क्योंकि आग उनका खुदा है, वो कहते हैं अगर आग बुझ गई तो ख़त्म हो जाएंगे हम सब। और बस रिवायतों में आता है जिसकी सनद इतनी स्ट्रांग नहीं है कि जब नबी सल्लल्लाहु अलैहि वसल्लम पैदा हुए थे एक बेबी की सूरत में, तो मजूसियों की आग बुझ गई थी, यानी एक इशारा था कि इस बच्चे के जरिए अल्लाह ताला दुनिया से ये आग का कल्चर ख़त्म होगा। अब मुझे बताइए कि अगर इस आग को आप आतिशबाजी कह दें और 15 शाबान के नाम पे मुल्की सरमाए को आग लगाएं, तो क्या ये इस्लाम में होगा? और ये सरासर बिजनेस है, आग बेचने वाले ऐसी चीज़ें, उनको पैसे मिलते हैं। असल बात क्या, ये शुरू कहाँ से हुआ? 132 ہجری تھی. بنو عباس کا دور تھا. بنو امیہ سے اقتدار چھیننے کے لیے سازشوں کے جال بجھائے جا رہے تھے. انہوں نے دیکھا کہ بنو امیہ کو شکست دینا آسان نہیں ہے. عرب کے جو جنگجو لوگ تھے وہ ان کے ساتھ تھے. چنانچہ اس وقت انہوں نے مسلمانوں کا اقتدار ختم کرنے کے لیے ایران سے اور اجمیوں سے تعاون لیا. ایرانی فائر ورشپر تھے, آگ پوچھتے تھے. انہوں نے اسلام کا لبادہ اڑا اور مسلمانوں کی صفوں میں گھس گئے. ایک بڑا معروف خاندان تھا ایرانیوں کا, اس کا نام تھا برامکہ, خاندان برامکہ. جیسے مکہ ہے اس سے پہلے برا یا برا لکھ لیں, وہی لفظ ہے. برمک کہتے ہیں آتش کدے کی, آگ روشن کرنے والے کو. یہ ان کا بہت بڑا مذہبی عہدہ ہوتا تھا. جب مسلمانوں میں وہ گھسے انہوں نے آہستہ آہستہ مسلمانوں کے اندر اس قسم کی رسومات ڈالنی شروع کر دی کہ جس میں آگ کا تصور ہوتا تھا. اصل میں یاد رکھیے گا, جب مسلمانوں میں غیر مسلم آئے یا غیر مسلمانوں میں مسلمان گئے تو ان کا کلچر, ان کے کلچر کے نام پہ بہت کچھ لیا. قصہ مختصر, خلیفہ ہارون رشید کا نام آپ نے سنا ہوگا. ہسٹری مشکل لگتی ہے جس کو لینے ہوں, ریفرنسز بعد میں آپ کو دوں گی. لیکن سب سے پہلے نبی صلی اللہ علیہ وسلم کے بعد 132 سال کے بعد, یہ تقریباً 150 سال گزر چکا نا اللہ کے نبی کے دور میں, پہلی دفعہ 15 شعبان کے نام پر یہ آگ اور آتش بازی جو ہے یہ ثابت ہوئی تھی. آج چاروں مسالک دیکھیں, فقہ حنفی, فقہ مالکی اور باقی دو مسالک بھی آپ جانتے ہیں. کسی بھی مسلک کی کتاب کھول لیجئے, علماء دیوبند کی کتابیں کھول لیجئے, آپ احناف کی کھول لیجئے, آپ اہل حدیثوں کی کھول لیجئے, سب کی کتابوں میں یہ بات متفقہ طور پہ ہے کہ نبی صلی اللہ علیہ وسلم, صحابہ کرام, تابعین, تبع تابعین, آئمہ کرام, محدثین, یہ 5-6 دور ہیں, 5-6 دن, ان میں کسی میں 15 شعبان کے موقع پہ اس قسم کی کوئی چیز کرنے کا کوئی رواج ہی نہیں تھا. اور سونے پہ سہاگا ہوا ہم پاکستانیوں پہ جب ہم برے صغیر پاک و ہند میں ہندوؤں کے ساتھ رہے. آپ کو پتہ کہ ہندو کے نظر میں آگ بہت اہم ہے. شادی کیسے کرتے ہیں, آگ کے گرد پھیرے دیتے ہیں نا. شادیوں میں ہم نے وہ فلموں میں تو لوگ ایسے ہی دیکھ لیتے ہیں نا, لیکن اس کے پیچھے پورا کلچر ہے کیا, آگ کے ارد گرد گلے میں ہار ڈال کر پھرتے ہیں. اور واللہ ہی میں سچ بتاؤں آپ کو کہ یہ وقت آنے والا ہے اب کہ فلموں میں اتنا, شادیوں میں آگ کے چکر دیکھے. ایک ماں کا سچا واقعہ کسی نے سنایا تھا کہ شادی میں گئے اور بچہ تھوڑی تھوڑی دیر بعد کہتے ہیں ماما شادی کب ہوگی. بھائی بیٹا شادی میں تو آئے ہوئے, یہ شادی ہے. کہتے ہیں نہیں, ابھی دلہا دلہن نے آگ کے گر چکر نہیں لگائے. آپ میری بات لکھ لیں, آج کی پھر ڈیٹ یاد کر لیں, 5 مئی 2017. جس طرح ہم نے باقی چیزیں رنگ میلے اور پھول جھڑیاں اور پتیاں اور بندھن باندھ لیے پھولوں کے, ایک وقت ہے کہ چاؤ چاؤ میں مسلمان یہ کام بھی کریں گے, اور گلے میں ہار ڈالنا اور ادھر کرنا کرانا, تو یہ سب کچھ وہاں سے آتا ہے. اسلام میں اس کا کوئی تعلق نہیں ہے, بالکل یہ غیر شرعی چیز ہے. اور آپ دیکھیے جس ملک کے اندر بتیاں نہیں جل سکتی, جس ملک کے اندر آپ دیکھیے کہ جہاں بجلی ہے ہی کوئی نہیں, ان ملکوں میں اگر یہ کچھ ہو تو یہ تو اور بھی بڑی بات ہے. دوسری بات ہے کہ شب برات, ذرا لکھ کے دیکھیے اپنے پاس, شب لفظ تو عربی کا ہے ہی نہیں ہے, عربی میں تو لیل کہتے ہیں. کہاں آیا ہے؟ فی لیلۃ القدر. ابھی میں اس بات پہ آئی نہیں رہی قرآن کی. نہ لفظ شب عربی کا ہے اور نہ لفظ برات عربی کا ہے. شب کہتے ہیں فارسی میں رات کو, اور برات وہی ہے جو ہمارے ہاں شادیوں پہ برات ہوتی ہے. اردو کا لفظ ہے, عربی کا لفظ, سنسکرت کا لفظ ہے یہ. چلیں, بعض کہتے ہیں یہ برات ہے, جیسے سورت برا ہے نا, توبہ برات من اللہ, تو کس سے بیزاری کی رات, اس نام کا کوئی تصور نہیں. اور یہ ریسنٹ ہماری اپنی آنکھوں کے دیکھی ہوئی بات ہے. یہ بات اب ظاہر ہے پچھلے 8-10-20 سالوں سے ہر سال ہم جیسے کچھ لوگوں کو کہتے تھے کہ شب برات کا تو لفظ نہ قرآن میں, نہ حدیث میں, نہ فقہ میں, کہیں بھی نہیں ہے. اب ریسنٹ یعنی لیٹسٹ اس وقت کی ان 2-3 سالوں میں جو نئی چیزیں آئی ہیں نا, لوگ اب شب برات کو لیلۃ المبارکہ کہنے لگ گئے. شاید آپ کو کبھی کوئی انویٹیشن ملے لیلۃ المبارکہ منانی ہے, بھئی وہ کہاں سے آ گئی؟ یہ ہے جو میں نے آپ کے سامنے سورت پڑھی, سورت دخان کی بالکل پہلی آیتیں ہم نے آج آپ کے سامنے رکھی ہیں. آپ کو اخباروں میں آرٹیکلز کے نام پہ, ٹی وی پہ اس موضوع کے اوپر اگر آپ بات کریں تو دیکھیے لوگ سورۃ دخان کی آیتیں پیش کرتے ہیں. حامیم یعنی اللہ نے قرآن پاک کی خوبی کا تذکرہ کر کے ول کتاب المبین اور بہت روشن کتاب کی قسم بیان کرنے والی بہت ہی کلیئر کٹ جو کتاب ہے، ان انزلناہ فی لیلۃ مبارکہ، یہ نام یہاں سے لے لیا، کہتے ہیں ہم نے اس کو نازل کیا لیلۃ مبارکہ میں، انا کنا منذرین، اور ہم تھے اس میں، یعنی ہم تھے ڈرانے والے، فیہا یفرق کل امر حکیم، اس میں کیا جاتا ہے ہر بڑے کام کا فیصلہ، امرن من اندینا، کام ہے ہماری طرف سے، انا کنا مرسلین، ہم بھیجتے والے. اب یہاں سے آپ دیکھیے جو دوسری چیز، شب برات کے نام پہ ہم نے بچپن سے دیکھی، مجھے آج بھی اپنا معصوم سا دل یاد ہے کہ چھت پہ بیٹھ کے نا چپکے چپکے آنکھیں بند کر کے کہتے تھے ابو کا پتہ نہ اترے، امی کا پتہ نہ اترے. کتنا معروف ہے ہمارے کلچر میں کہ اس رات پتے لگتے ہیں اور پتے اتر اترتے ہیں، جنہوں نے اگلے سال مرنا ہوتا ہے ان کے پتے اتر جاتے ہیں، جنہوں نے لگنا ہے. بھائی بچپن میں تو موت سے ڈر بھی بڑا لگتا تھا، اب تو ہم بہادر ہو گئے جی جی کہ موت سے بھی ڈر کوئی نہیں لگتا. آج بھی میں بات کر رہی ہوں تو مجھے وہ وقت، وہ جگہ یاد آ رہی ہے جہاں بیٹھ کے ہم راتوں کو عبادت کرتے تھے. 15 شعبان کی عبادت ہم سب کرتے تھے، واللہ ہی کرتے تھے، ہم تسبیح نمازیں پڑھتے تھے مل کے اپنے ساتھ، گلی ملے والی عورتیں ہوتی تھی، حلوہ پکتا تھا، ہمارے کان کھڑے رہتے تھے، ابھی بیل بجے گی اور حلوہ پوڑی آئے گا، اور شبراتیں پھر ہم نے جو منگنیاں ہوئی ہوتی ہیں لڑکی لڑکے کے سسرال سے، آج شبرات آ رہی ہے، اب جا رہی ہے، تھالوں میں سجے ہوئے حلوے مانڈے. آپ مجھے بتائیے کہ یہ وہ چیزیں ہیں جس کا اسلام میں کوئی تعلق نہیں. تو میں دوسری چیز اس آیت کے روشنی، وہ کہتے ہیں کہ یہ آیت ہے جس میں 15 شعبان کا ذکر ہے، حالانکہ اگر آپ دیکھیے اس میں کس کے نزول کی بات ہے، قرآن کی. تو آج کل ہم یہاں ایک بک بھی پڑھ رہے ہیں اصول تفسیر کی، کہ قرآن کی تفسیر کیسے کریں، تو پہلا اصول کیا ہے، قرآن کی تفسیر کرتے ہوئے دوسری آیتوں کو دیکھ لو کہ اس میں کیا ہے. کیا قرآن پاک میں کہیں بھی کوئی آیت آئی ہے جس میں قرآن کے نزول کی بات ہو؟ ایک چھوٹی سی بچی بھی مجھے جواب دے دے گی کہ انا انزلناہ فی لیلۃ القدر وما ادراک ما لیلۃ القدر. بچپن سے ہم سب یہ سنتے آ رہے ہیں کہ رمضان لیلۃ القدر میں اترا، تو آپ کہتے ہیں چلے جی ہم مان لیتے ہیں کہ لیلۃ القدر یہ 15 شعبان ہی ہوگی، مان لیتے ہیں. تو پھر آپ سورۃ بقرہ کی آیت 183 کو کیا کہیں گے، شہر رمضان الذی انزل فیہ القرآن. سمجھ آ رہی ہے، رمضان میں نازل ہوا تھا اور لیلۃ القدر تھا، یہاں سورۃ دخان کی آیتوں میں لیلۃ القدر کا ذکر ہے، آخری عشرے کی 5 راتوں میں سے کوئی ایک رات تھی. ہوتا کیا ہمارے کلچر میں کہ جب کسی چیز کو ثابت کرنے پہ آتے ہیں نا تو ہر چیز اس کے ساتھ لگا دیتے ہیں. تو آپ اور میں اس بات کو خوب اچھی طرح سمجھ لیں کہ 15 شعبان کا قسمتوں کے بننے اور بگڑنے سے کوئی تعلق نہیں. دیکھیں میں نے بھی آپ کو صحیح مسلم کی روایت سنائی ہے، اللہ کے نبی نے فرمایا 15 شعبان کو اللہ یہ اپنی مخلوق کی طرف دیکھتے ہیں، پھر ایمان والوں کو بخش دیتے ہیں سوائے اس کے جس کے کینا نہیں. کیا اس میں یہ جملے ایڈ نہیں ہو سکتے تھے کہ اب اس رات قسمتوں کے فیصلے ہوتے ہیں؟ آج سے لکھ لیجئے اس سال کے لیے جو آخری 10 دن ہوں گے، یعنی راتیں اس کی یا 5 راتیں جس کو کہہ لیں، اس میں دعائیں مانگیے گا کہ اللہ ہمارا پتہ نہ اترے. لیلۃ القدر کی رات میں نہ صرف کہ قرآن نازل ہوا تھا بلکہ پورے اگلے سال کے لیے فیصلے لوہے محفوظ سے فرشتوں کو دے دیے جاتے ہیں، ہینڈ اوور کر دیے جاتے ہیں کہ تم نے کرنا ہے. اس دن دعا مانگیں گے انشاءاللہ کہ اللہ ایمان والی زندگی دے، ابھی موت نہ دینا، ابھی ہمارے حالات صحیح کر. 15 شعبان سے اس کا کوئی تعلق نہیں ہے، ٹھیک ہے. پھر اگلی چیز آپ دیکھیے، حلوے اور پوڑیاں. بھائی یہ کہاں سے آ گیا؟ مسئلہ یہ کہ ہمارے کلچر میں کھانا پینا نہ ہو تو دین ہی نہیں ہے. پہلے پوچھتے پکائیں گے کیا، کھلائیں گے کیا، کریں گے کیا، پھر دین کی بات کرتے ہیں. بھائی حلوہ پوڑی کیوں تھا؟ وہ کہتے ہیں وہ آپ کو نہیں پتا، وہ اللہ کے نبی صلی اللہ علیہ وسلم کا دانت احد میں شہید ہو گیا تھا نا، تو پھر آپ نے حلوہ کھایا تھا، تو ہم اسی سنت میں حلوہ پکاتے ہیں 15 شعبان کو. پہلی بات ہے کہ پھر دانت بھی تو تڑوائیے، اور دوسری بات یہ ہے کہ غزوہ احد کب ہوا تھا؟ شوال میں ہوا تھا. شوال کب آنا ہے؟ ابھی 2 ماہ بعد. تو شعبان میں حلوہ کیسے پکا؟ ہمارے پیارے نبی کے گھر میں 2-2 مہینے تک چولہا نہیں جلتا تھا، ساری زندگی میدے کی روٹی نہیں کھائی، کہاں حلوے کھاتے تھے. اور ایک صحابی نے آپ کا ٹوٹا ہوا دان دے کر اپنا بھی توڑ لیا تھا کہ اللہ کے نبی کے چہرے منہ میں دانت نہیں رہا تو میرا بھی نہیں ہے، کبھی مجھے آپ کو بھی ایسی محبت آئی. ایسا کرنے کا حکم نہیں ہے، لیکن بات سمجھا رہی ہوں کہ یہ حلوے پوڑیاں کہاں سے آئے، یہ بھی سمجھ لیجئے. ہندوؤں کا ایک धर्म हिंदू धर्म में एक चीज होती है, किसी साथी से भी आप पूछ सकते हैं, मुख्तलिफ फिरके उनके भी जैसे मुसलमानों में आज बन गए, कुछ लोगों का ये ख्याल है कि मरने वालों की रूहें वो भटकती रहती हैं, फिर किसी एक खास दिन में वो उस रूहों के लिए कुछ खाते पकाते हैं और फिर उसके बाद कहते हैं कि वो रूहें भटकती हैं। ये जो 15 शाबान है, मैं इसके सामने में मैंने आपको बताया था कि इस मौजू पे मैं हमेशा इंडियन स्कॉलर्स को सुनती हूँ या इंडियन बुक्स को पढ़ती हूँ जब भी मैंने ये एक महीने का लेक्चर करना होता है। क्यों? क्योंकि वहाँ ज़्यादा इंट्रैक्शन है, क्लोज सर्किट है, उधर से आपको मिलता है कि मुसलमान आज के दौर में क्या कुछ कर रहे हैं। तो वहां मैंने जो चीज इस दफा सुनी आपके लिए वो क्या थी कि आज भी इंडिया में रहने वाले मुसलमान भी इवन अब इस चीज के अंदर शामिल हो चुके हैं कि वो इस मौके पे वही सोच रखने लग गए जो किसी दौर में हिंदू और सिखों की थी। और वो क्या है, कहते हैं कि 15 शाबान को अपने पूरे साल में जो मरे हुए लोग हैं ना, जैसे मेरे खानदान में इस पूरे साल में कोई डेथ हुई होगी, इसी तरह वर्ल्ड वाइड सबके घरों में होती हैं, कहते हैं 15 शाबान को उन सब की नीयत से उनके मनपसंद खाने पकवाते हैं, बकौल उनके उनकी रूहें आती हैं, फिर वो आके चली जाती हैं, खाना तो वो खा नहीं पाती और खाना सारा हम खाते हैं, कहते हैं फिर हम उनके लिए फातिहा पढ़ते हैं कि जो मिसाल है कि जैसे मेरी एक मोमानी की डेथ हुई इस साल में, अल्लाह ना करे अगर मुझे शऊर ना हो तो मैं 15 शाबान को आप सबको बुलाऊंगी, फिर मैं सोचूंगी उनको अपनी ज़िंदगी में क्या पसंद था, फिर मैं वो पकाऊंगी और फिर मैं आपको कहूंगी कि मेरा ख्याल है इस वक्त उनकी रूह आई हुई है, खुशबू आ रही है, बातें हो रही हैं। अब देखिए मेहमान घर आए तो उसको खिलाएं, वो तो नहीं खाएंगी, वो चलेंगी, बाद में हम सब मिलकर उनकी पसंद का खाना खाएंगे। क्या ये बात समझ आती है? और जिसके साथ ये करते हैं ना, कहते हैं आप शुक्र है बख्शा के, पुरखों की रूहें कहते हैं इसको, यानी जिसके रिश्तेदारों ने ये कर दिया वो कहते हैं अब वो गया स्वर्ग या नर्क। एक सवाल है, कोई ऐसा फौत हो जाता है जिसके बेचारे का पीछे है ही कोई नहीं, और हमने अपनों में तो किसी का नहीं किया आज तक, तो क्या उनकी रूहें अभी तक आसमानों जमीन में भटक रही हैं? ये सिर्फ ना समझी की बात है, ला इल्मी की बात है, कोई मुर्दों की रूहें हाजिर नहीं होती। अच्छा, इसके साथ एक और चीज रख लें जो आज के मुसलमान में आप देखते हैं, और वो क्या है जी, कब्रिस्तान जाना। साथ आप कह रहे हैं कि मुर्दे घरों में आते हैं रूहें बख्शते, तो फिर आप कब्रिस्तान में क्या करने जाते हैं? वो तो बाहर आए हुए हैं। कहते हैं इस दिन कब मुर्दों की ईद होती है, मुर्दों की ईद है तो अल्लाह ताला उनको निकालते हैं, जाओ जरा घूम फिरो। अब वो आए हौसलों में, आपका ग्रोनलैंड घूम रहे हैं, वो कहीं इधर उधर फिर रहे, आप कब्रिस्तान में किसको देखने गए? दोनों में से एक बात होनी चाहिए ना। बिलीव मी, ये हंसी की बात है ना, हदीस इसमें कुछ भी नहीं है, ये मन घड़त बातें हैं, ये सुनी सुनाई बातें जो हमारी सीधी सादी भोली भाली नानियां दादियां थी, उन बेचारों को कुछ पता ही नहीं था, वो ये कुछ करती थी। फिर घरों में चिरागा किया जाता है, बाज लोग सोचते हैं कि जूहें रूहें आ रही हैं तो अब घरों को सजा ले, दीवारों की लिपा पोती की जाती है, ये सारी चीजें इस्लाम में बिल्कुल इसकी कोई इजाजत नहीं है, ये बिल्कुल हमने अपनी मर्जी के साथ रखा है, सीधा सा दीन है, सिंपल दीन है, इस तरह करने की कोई जरूरत नहीं है। ठीक है, फिर इसके बाद आप देखिए कि इस रात के साथ जो एक हमारे कल्चर में आ गया, सारी रात जागो और इबादत करो, सारी रात जागकर इबादत करो और फजर से पहले आंख लग जाती है। एक जुमला लिखिएगा, आपको इंशाल्लाह इस रमजान में याद रहे तो आप दुआ देंगे मुझे, पूरी रात जागना अल्लाह के नबी से कभी भी साबित नहीं है, इवन लैलतुल कदर, ईवन आखिरी रातें, क्योंकि ये तकल्लुफ होगा, आप जाग लें ना पूरी रात आपका दिमाग सो चुका होता है। नबी सल्लम का बेहतरीन अमल क्या होता था कि ईशा को उसके वक्त पे पढ़ते, फर्ज पढ़ते, सो जाते, रात का आखिरी हिस्सा जब शुरू होता फिर उठते, वजू करते, फिर सुन्नते नफेल तहज्जुद पढ़ के फजर करीब होती तो वितर पढ़ लेते। यही तरीका है क़ियामुल लैल का। आज शबीने के नाम पे आपको जो रमजान की रातों में दिखेगा, बास लोग पूरी रात लैलतुल कदर की ये शब बरात की जानते, मैं खुद आपको बता सकती हूँ, उम्र तो मुझे नहीं याद लेकिन याद है कि हम जागते थे, हम छोटे होते थे, माएं बड़ी थी, हम शब बरात के नाम पे रात को जागते थे और इंतजार क्या होता था कब रात खत्म हो और सोए। कई ऐसे लोग हैं कि जो फजर से पहले अपने ऊपर काबू नहीं पा सकते, सो जाते हैं और फजर निकलती है। एक साहबी के बारे में आता है कि पूछा गया उनके घर वालों से कि माँ से पूछा तेरा बेटा आज फजर में नहीं आया, कहा अल्लाह के नबी वो सारी रात इबादत करता रहा, फजर से पहले उसकी आंख लग गई। आपने फरमाया उसको ना तो रात की इबादत का सवाब मिला और ना उसका वो मामला हुआ। क्यों? फर्ज छोड़ के आप ना रखे। हमारा दीन कोई नफ्स खुशी का दीन नहीं है, ये नफ्स को टेम करने का दीन है, तो आप इस पूरी रात को जागना और इस तरीके से ये काम करना ये इंसान के बस की बात ही नहीं है। जब आप अल्लाह सुबहाना ताला के ऊपर नजरें रखते हैं तो अल्लाह ताला तो थोड़े में भी अजर देता है। तो फिर अब सवाल पैदा होता है कि 15 शबान को हम क्या करें। अब ये बड़ा सिंपल सा जवाब मैं आपको देने लगी हूँ। मैं आपको कहती हूँ आप सब कुछ करें। आप 15 शबान को रोजा भी रखिए, आप 15 की रात पूरी रात तो ना जागें, ये तो आपके लिए मुमकिन ही नहीं होगा, किसी इंसान के लिए मुमकिन नहीं हो सकता, तो आपके लिए कैसे होगा। लेकिन शर्त एक है कि आप हर रात का कुछ ना कुछ हिस्सा तो जागिए। अल्लाह ताला मना नहीं करता 15 शबान को जागने से, आप जागिए कोई हर्ज की बात नहीं है। लेकिन अल्लाह हर रात के आखिरी हिस्से में आसमान दुनिया पे आके पुकार लगाता है, हल मिन मुस्तगफिर, है कोई बख्शिश मांगने वाला, है कोई बीमारियों से शिफा लेने वाला, है कोई रिस्क की कमी का शिकार मैं उसको दूं। हम उस वक्त तो थक के सोते हैं, हम कहते हैं सारा दिन काम करते रहे अब सो जाओ नमाज कोई नहीं पढ़नी, ये गलत चीज़ है। ठीक है, जागिए, रोजा रखे। मैंने तो अभी शुरू में ही आपको कह दिया कि 14 को भी रखे 15 को भी रखे, आप 15 शबान को रखे रोजा, कोई हरज की बात नहीं। लेकिन साथ ही नियत करें कि अल्लाह मुझे अब तौफीक दे, हर महीने में रमजान के बाद भी 13, 14 और 15 को रखूंगी। सुनना समझ के रखें। ये जो हम अपने पास से कुछ उसके स्वभाव लिख लेते हैं ना कि इतना कर ले वो कर ले वो नहीं, एक रिवायत आपके साथ भेज बताती हूँ। कुछ ज़ईफ रिवायतें आपको मिलेंगी इस ज़िमन में कि जो लोग इस तरह मामला करते हैं, तो उसमें एक रिवायत है, मैं पढ़ के सुना देती हूँ ताकि आपको मुझे ये ना लगे कि हम अपनी मर्जी से ये बातें कर रहे हैं। लेकिन यकीन कीजिए कि जो ये कुछ करते हैं, क्योंकि आपके जिन में एक बहुत बड़ा सवाल होगा, पहली बात अल्हम्दुलिल्लाह मैंने आपको कुछ करने से मना नहीं किया, आप शौक से करें, सिर्फ आपको नीयत का फर्क रखना है कि मैं अल्लाह के लिए कर रही हूँ। दूसरी बात है जो करते हैं, मस्जिदों में होता है, चिरागा भी होता है, मस्जिदों में शबीने भी होते हैं, आपको बड़े बड़े आपको पंफलेट्स मिलेंगे, वो कहाँ से ये सब करते हैं, आखिर दीन है। अल्लाह रहम करे आप किसी के ऊपर बदगुमानी नहीं कर सकते कि कोई दीन के नाम पर गलत काम करने लगा है। असल बात क्या कि चंद ज़ईफ रिवायतें, ज़ईफ अब आपको मुझे इस वक्त इतनी में इतना ही समझ लीजिए। एक होती है बात सच्ची, पाकिस्तान से आपको किसी ने बात सुनाई, आपका पारा चढ़ गया, बात समझी तो वाकई सच थी, बड़ा गुस्सा आया, जरूरत क्या थी फलां को मेरे बारे में ये कहने की। इसी तरह की एक और बात दूसरी तरफ आपको कोई सुनाता है तो मैं पता है वो आपकी बहू आपकी नंद क्या कह रही थी, अच्छा वो तो पहले लफ्ज ही ऐसा बुरा है, अब बात भी आ गया इतनी बुरी कह दी, चेक किया जाके पता चला बात ही झूठी थी। बात समझ गए, हदीस क्या है, बात अल्लाह के नबी की बात है, अल्लाह के नबी की बातें जो आपने खुद कही थी और वो हमें बिल्कुल सही सनद से मिल जाती हैं वो सही रिवायतें हैं, और जो बातें नबी सल्लम के नाम पर लोगों ने घड़ के लगाई, ये क्यों लगाई, अपनी मर्जियां करने के लिए, शोहरत पाने के लिए। जब इस्लाम मक्का मदीना से निकलकर कूफा तक पहुंचा, इराक का शहर कूफा, आज भी देखिए फितनों की अमाजगा होगी ऐसी जगह बस दफा, जब वहां पहुंचा आज भी ऑन द रिकॉर्ड कई नाम मौजूद हैं जिनके नामों के साथ लिखा है कि मौत के वक्त बिस्तरे मर्ग पे उस शख्स ने इकरार किया, मैंने 100 हदीसें अपनी जुबान से लिख के बोल के कलम से मैंने नबी सल्लम के नाम पे डाल किताबों में डाल दी थी। क्या वक्त लगता है, देखिए ना, आप कोई रिवायत बनाए, अल्लाह ना करे हम में से किसी को भी इसकी तौफीक हो, मैं कुछ भी कहूँ, मिसाल है कि रजब की 22 तारीख को रोज़ा रखने से इतना सवाब इतना सवाब, और नीचे लिख दें बुखारी मुस्लिम लिख दें हदीस रसूल लिख दें। मैं आपको अगर स्लाइड दिखाऊं बाद में, मैंने आपके लिए तैयार की हुई है कि आज मुसलमान जो शबान के मौके पे जो कुछ करते हैं, बिलीव मी आप सब खुद भी देख सकते हैं। अगर अभी हम डिस्टर्बेंस से बचते हुए सिर्फ मेरी बात पर ही आप फोकस कर लीजिए, वजीफे एक वजीफा इतनी दफा, ये मेरे सामने लिखा हुआ है शबाने मौज़म का वजीफा, रोजाना 1000 बार पढ़िए, बता दूं क्या पढ़िए, पढ़ने ही ना लग जाए आप, क्योंकि मुझे डर बड़ा लगता है लोग हर बात पे फिर उल्टी सीधी बातें लेते हैं। आप मुझे बताइए 1000 रोज दफा एक अच्छा खासा लंबा वजीफा है वो पढ़े, पूरे महीने में 3 रोजे रखें, रोजाना आधा घंटा दुरूद शरीफ पढ़े, रोजाना 2 रकत नमाज पढ़े, शबानुल मुअज्जम में 2 रकत नफिल पढ़ना 400 साल की इबादत से अफजल है। अब ये एक स्लाइड मैंने पढ़ी है, मैं आपको सवाल करती हूँ, इसी तरह की और रिवायतें हैं जो मैं आपसे शेयर भी करने लगी थी। उस हदीस में क्या है कि शाबान की 15 शबान को 2 नफिल पढ़ने का अजर, एक नमाज का तरीका पूरा लिखा हुआ उन्होंने, और उन्होंने लिखा है कि 60 पिछले और यानी 60 साल की इबादत اور 62 سال یعنی 120 سالوں کی عبادت کے گناہ معاف ہو جاتے ہیں. اب یہ ایک حدیث ہے, فیبریکیٹڈ ہے. آپ دیکھیے کہ قرآن پاک میں سب سے زیادہ کس رات کا تذکرہ, لیلۃ القدر, پڑھیے ذرا کیا آتا ہے اس میں. انا پڑھیں سب مل کے چلیں, دہرائی ہو جائے گی. لیلۃ القدر خیر من الف شہر. الف شہر کتنے ہوئے, کاپی میں لکھ کے دیکھے گا. الف کہتے ہیں ہزار کو, شہر مہینے 84 ایئرز بنتے ہیں. لیلۃ القدر جس کے بارے میں اتنا اہتمام ہے, جو نبی صلی اللہ علیہ وسلم جس سے ثابت ہے, صحابہ سے ثابت ہے, اس ایک پوری رات جس کو پھر بھی ہم نے 5 راتوں میں سے ڈھونڈنا ہے, اس کا اجر 84 ایئرز ہے. اور یہاں لکھا ہوا ہے کہ 15 شعبان کو 2 نفل پڑھنے سے 120 سال کے گناہ معاف ہوتے ہیں. مجھے بتائیے یہ آسان ہے کہ وہ آسان ہے؟ اصلی تو مہنگا ہے. 10 راتوں میں سے 5 راتوں میں پوری رات میں ڈھونڈیں, پھر آپ کو کہیں عبادت نصیب ہوئی تو آپ کے 84 ایئرز کے گناہ معاف ہوئے. ادھر آپ صرف 2 نفل پڑھ رہے ہیں تو آپ کے 120 سال کے گناہ معاف ہو رہے ہیں. یہ تو جعلی مال میں زیادہ برکت ہے, یہ زیادہ فائدے کا سودا ہے. اس کا نقصان کیا ہوتا ہے؟ آپ کہتے ہیں حرج کیا, کچھ کرتا ہی ہے نا, اور چلو جی نمازیں ہی پڑھتے ہیں نا, کوئی وہ شراباں تو نہیں پیندے. مثال دیتی ہوں ٹون سے, حرج یہ ہے, یہ سوچ لیجئے, جب ہم اس طرح کے شارٹ کٹس مان لیتے ہیں نا, تو پھر اصل دین بوجھل لگتا ہے. جس نے 15 شعبان کو اس نیت سے عبادت کر لی کہ میرے 120 سال کے گناہ معاف, تو اس کو رب آخری راتوں میں جاگنے کی کیا ضرورت ہے؟ کیونکہ وہ دیکھے نا ایوریج ایج ہی 60 سال ہے, تو اس نے تو ایک سال میں 2 سال کے معاف کرا لیے, وہ تو ڈپازٹ کر دی. اور اگر 2-4 سال اس نے یہ پڑھ لی تو اس نے تو پتہ نہیں اپنے بھائی, پھر وہ کہتے ہیں بخشو, میں نے اس کو بخش دیا, اس کو بخش دیا, میری آج کی رات کی عبادت آپ کو بخشی گی, آپ کو, کیونکہ میرے تو 60 سال کے معاف ہیں پہلے سے. یاد رکھیے یہ باتیں ہوتی محبت میں, لیکن لا علمی کی بات ہے. میں اور آپ نارویجین حکومت کے نام سے کوئی لا بنا کے پیش کریں, ہمیں جیل میں ڈال دیں گے. کہ اللہ اور اس کا رسول ہی ایسا رہ گیا کہ اس کے بارے میں ہم ایسی باتیں لوگوں کے ساتھ کریں؟ اس لیے ایسی چیزیں پڑھتے سنتے وقت کم از کم تحقیق کرنی چاہیے, تحقیق کرنی چاہیے. اس لیے کہ یہ مہینہ ایسا ہے کہ جس میں بہت کچھ لوگ کرتے ہیں. ایک اور روایت ہے جس میں حضرت انس سے یہ روایت ملتی ہے کہ اللہ کے نبی سے پوچھا گیا کہ اس مہینے کے بعد کس مہینے میں روزہ رکھنا افضل ہے, تو آپ نے کہا کہ رمضان کی تعظیم میں شعبان کا روزہ لازم ہے, پھر صدقہ کرنا اس میں. یعنی طویل روایت ہے, بوجھل ہونے اور ٹائم کی کمی کی وجہ سے میں نہیں پڑھ رہی, لیکن آپ دیکھیے کہ یہ ساری روایتیں آپ کو مجھے بتاتی ہیں کہ یہ چیزیں ثابت کر لیجئے پیچھے سے. اور مزے کی بات ہے کہ شب برات کا لفظ تو کسی موضوع ہدایت حدیث میں بھی نہیں ہے. چلے ضعیف ہے, کمزور ہے, کسی نہ کسی جگہ آپ اس کو سیٹ کرتے ہیں, لیکن ایسے ایسے عمل جو کرتے ہیں, حلوہ پوڑی اور یہ راتوں عبادت, یہ تو ضعیف سے بھی نہیں. پھر ایک روایت آپ بہت سنیں گے, آپ ٹی وی کے اوپر بہت سارے اسکالرس کی زبان سے بھی یہ چیز سنیں گے کہ حضرت عائشہ نے کہا ایک رات میں نبی صلی اللہ علیہ وسلم میرے گھر میں تھے, آدھی رات کے بعد میں نے دیکھا کہ اللہ کے نبی اپنے بستر پہ نہیں ہیں, تو مجھے ایک دم خیال آیا کہ شاید آپ اپنی دوسری کسی بیوی کے گھر چلے گئے. عورت تو تھی نا, چاہے امہات المومنین میں تھی, کہتی میں بھی چل پڑی. آپ کا سایہ دیکھتے اور آپ کے جسم سے خوشبو آتی تھی, پتہ چل جاتا تھا آپ کدھر ہیں. ڈھونڈتی بھی گئیں, دیکھا بقیع میں, بقیع غرقت یعنی قبرستان ہے, اور وہاں آپ رو رہے ہیں. حضرت عائشہ نے جب آپ کو دیکھا تو واپسی کے خیال سے کانپتی ہوئی آ کے بیٹھ گئی. جب گھر میں آئیں تو تھوڑی دیر میں حضرت نبی صلی اللہ علیہ وسلم بھی آ گئے. نبی صلی اللہ علیہ وسلم آئے تو عائشہ رضی اللہ عنہا کے اس طرح کے عمل سے ان کو پتہ چل گیا. کہا تمہیں کیا ہوا ہے؟ کہا اللہ کے نبی آپ کے پیچھے گئی تھی یا آگے گئی تھی. کہا اچھا وہ جو سایہ تھا وہ تیرا تھا؟ کہا میرا تھا. کہا تو نے کیا سوچا کہ اللہ اور اس کا رسول تیری خیانت کرے گا؟ کہا اللہ کے نبی میرے جیسی عورت آپ کے بارے میں ایسا کیوں نہ سوچے, یعنی کہ جس کا اتنا پیارا شوہر ہے تو وہ کبھی بھی اس کو نہیں چھوڑنا چاہتی. بلکہ بڑی طویل روایت ہے کہ جبرائیل علیہ السلام باہر آ گئے, اندر نہیں آئے. کہا اللہ کے نبی عائشہ کے جسم پر یعنی سر پہ کپڑا نہیں ہے, یا ایسے کہ میں اندر نہیں آ سکتا, لیکن آپ کو خبر دے دی کہ عائشہ گئی تھی آپ کا پیچھا کرنے. اب آپ یہ دیکھیے یہ روایت, اس پہ اتنا کانٹراڈکشن ہے. اس روایت میں کہیں نہیں ملتا کہ 15 شعبان کی رات تھی. واقعہ ٹھیک ہے, 15 شعبان کا تعلق نہیں ہے. ہمارے کلچر میں جب کسی چیز کو اہم کرنا ہوتا ہے نا, تو ہر روایت اس کے ساتھ جوڑ دیتے ہیں. آپ کو مجھے کس کرنا کیا ہے, اپنے لیے یاد رکھیے, یہ ذہن میں رکھیے, قبول کس نے کرنا ہے, ہم نے کس کی خوشی کے لیے کرنا ہے. تو آپ اللہ کو ایک بات کہہ دیں, अल्लाह जी करती थी, आज लगा कि ये बात ना करो, इसकी जगह दूसरी करो। देखिए अल्टरनेट मिल रहे हैं ना, रोजे रख सकते हैं आप, अंदर शबान इबादत करें, कोई हरज नहीं। लेकिन ये सोच के ना करें कि आज की रात करने से बनी कल्ब की बकरियों के बालों के बराबर जहन्नम से अल्लाह आजाद कर देगा। ऐसी रिवायतें जो हैं ये बिल्कुल मन घड़त रिवायतें हैं। फिर इसी तरह से आप देखिए कि जो आपको मुझे करना है, इसी महीने के आखिर में नबी सल्लम ने एक मेंबर से जाया और बहुत प्यारी रिवायत में फरमाया, थोड़ी सी बात अब मैं करूंगी आपसे कि शबे यानी शाबान तो चले गुजर ही जाएगा, लेकिन जो इससे आगे वाला महीना आ रहा है वो कितना खूबसूरत है। रमजान के महीने के बारे में, क्या शाबान के महीने में अल्लाह के नबी सल्लम ने कुछ करने का या कहने का हुक्म दिया? तो बिल्कुल मिलता है। सही रिवायत में आता है कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने शाबान के आखिरी अशरे में मिंबर लगाया और लोगों को बुलाया और कहा कि सहाबा, मतलब खुलासा उस सारी बात का क्या है कि नबी सल्लल्लाहु अलैहि वसल्लम आपने फरमाया कि लोगों तुम्हारे ऊपर एक ऐसा महीना आने वाला है, यानी आपने रग़बत दिलाई और साथ इसमें फरमाया कि है नेकियों को चाहने वाले जल्दी कर और है बुराइयों से रुकने वाले रुक जा रुक जा। यानी जहनी तैयारी कीजिए, जिस्मानी तैयारी कीजिए। आपको मुझे इंशाल्लाह इस साल के रमज़ान से बहुत उम्मीदें हैं। आपने किसी ने, यानी आप सभी से मैं पूछ रही हूँ कि क्या आप लोगों ने तैयारी कर ली है? बाज़ दफ़ा हम तैयारी के नाम पे भी वो काम कर रहे होते हैं जिसमें रोज़े रख के भी वज़न ना कम हो, हैं? लेकिन आप देखिए कि हमारे कल्चर में कोई शादी होने वाली होती है, उसकी तैयारी पहले से होती है? बिल्कुल होती है। रमज़ान के लिए तैयारी करें, बिलीव मी ये वो है जो बीज डालने का महीना है। एक रिवायत बहुत आप सुने और पढ़ेंगे जी के रजब मेरा महीना है और शाबान शायद अल्लाह का महीना है, ऐसी रिवायतें भी नहीं है, सारे महीने अल्लाह के हैं। आपने मैंने क्या करना है, आज से अपने आप को इस बात पे तैयार करें। देखिए आज 5 तारीख हो गई है, 5 मई है ना, 5 जून होगा, तो हम सब किस शक्ल में होंगे बताइए? इंशाल्लाह अगर हम जिंदा हुए तो हम रोजे से होंगे। एक महीने से कम दिन रह गए हैं। बिलीव मी, एक अच्छे कारोबारी की तरह वक्त से पहले तैयारी शुरू कर दें। अपने आप को इस बात पे तैयार कर लें कि मैंने इस साल के रमजान से बेहतरीन फायदा लेना है। नंबर एक, चेंज लाएं। जॉब करते हैं, पूरी कोशिश करें, पूरी कोशिश करें कि छुट्टियां ले लें। हर एक को फेरिए के मिलते हैं कुछ ना कुछ मौके, जो छुट्टियां के रोके। आप अगर रमज़ान में अपनी इबादत के लिए, अपनी स्पिरिचुअल ग्रोथ के लिए अपने काम वालों से छुट्टी ले, पूरी नहीं मिलती ना, आधी छुट्टी ले लें। अच्छा, हम जब पढ़ते थे तो एक आधी छुट्टी होती थी, एक पूरी होती थी, आधी शायद जुमेरात को होती थी तो पूरी जुमे को होती थी। अब तो माशाल्लाह एक एक हफ्ते में दो दो छुट्टियाँ होती हैं, है ना। करें क्या, अपना स्केड्यूल बदलें। जब तक आप और मैं ज़हनी तौर पे तैयार नहीं होंगे, बात नहीं बनेगी। और याद रखिए कि जो कामयाब लोग होते हैं ना, वो हमेशा पहले से प्लानिंग करते हैं, कोशिश करते हैं। अगर कोई कहता है देखते हैं क्या होगा, तो मैं आपको अभी बताती हूँ कुछ नहीं होगा। पूरी कोशिश करें, इरादा करें, अल्लाह से दुआ करें कि अल्लाह ताला मेरे लिए आसानी करें। रमज़ान का असल मकसद क्या है? तकवा। आपके अंदर एक ऐसा एहसास पैदा हो जाए कि कोई मुझे देख रहा है। उसके लिए हमें कुछ ना कुछ तो करना पड़ेगा ना, और वो कैसे करना है? मसलन आज से अपने आप को चेक करना शुरू कर दें, मेरा नमाजों में खुशू कितना है, मैं नमाज के अंदर तो बातें तो नहीं करती, मैं इधर उधर तो नहीं देखती, मेरी सोचें तो नहीं भटक जाती। फिर आप इस तरह से अपने आज से अपनी नमाज को चेक करें, बिल्कुल वो जिसको कहते पीछे लग जाए। फिर आप देखिए कि वक्त ज़ाया करना, अपने टाइम पर नज़र रखें, गीबत में तो नहीं वक्त लगाती, टेलीफोन कॉल सुनी मेरी लंबी चौड़ी होती। आज से नियत करें कि मैंने इस पूरे रमजान में जो आ रहा है, मैंने टेलीफोन का इस्तेमाल सिर्फ और सिर्फ जरूरत के तहत करना है, या अगर मुझे उससे कोई खैर मिलती है। चिट चैट, फालतू वक्त, इधर की बातें, उधर उधर की इधर, इसको छोड़ दें। और मैं कहती हूँ कि अब तो जिस तरह खैर फैल रही है ना अच्छी इन चीज़ों से, उसी तरह शर भी फैल रहा है। हर बात पे ग्रुप बने हुए आपको मिलेंगे, लोग कपड़े तक शेयर कर रहे होते हैं, उसमें चीज़ें बेच रहे हैं, बेडशीटें बेच रहे हैं, रिश्ते कर रहे हैं। अल्लाह अकबर कबीरा, मैंने कहा कि ये दिमाग कैसे चलता है इतना बंदे का, और वो उसमें यानी हर बंदे ने अपने हिसाब से रखा हुआ है। नहीं, अपने आप को तैयार करें। मसलन कैसे, आप कहें कि मैंने इस पूरे रमज़ान में बाजार नहीं जाना, आप कहेंगे फिर ये 20 दिन तो बाजार में ही रहने पड़ेंगे, ईद की तैयारी भी तो करनी है ना। और मजे की बात है कि ईद की तैयारी अक्सर वो लोग कर रहे होते हैं जो रोज़ा नहीं रखते। तो रमज़ान ईद की तैयारी का नहीं, आखरत की तैयारी का महीना है, कुछ करना है। और सबसे प्यारी चीज़ जो रमज़ान का तोहफा है वो कुरान है। अल्हम्दुलिल्लाह अब तो इतना आसान हो गया, मैं कहती हूँ शायद आसान ज़्यादा हो गया इसीलिए लोग वैल्यू नहीं पहचानते। लेकिन आप सब जो यहाँ बैठे हैं, मैं आप सबको अल्लाह की रहमत और उसकी तौफीक से ये खुशखबरी दूंगी कि जितना मर्ज़ी आप घरों से सुने, जितना मर्ज़ी व्हाट्सएप पे आप लोगों को दौरे कुरान के रिकॉर्डिंग्स जाएँ, आपके लिए बहुत सारी अपॉर्चुनिटीज़ हैं फ़ोन पर सुनने की। लेकिन एक ख़ास माहौल में बैठ के सुनना, हदीस में आता है कि ऐसी महफिलें जहाँ अल्लाह का जिक्र होता है उसको फरिश्ते झांक लेते हैं, तो फरिश्तों के ढांकने वाली जगहों पे बैठ के सुनने का एक अपना मज़ा है। तो अल्हम्दुलिल्लाह पिछले सालों की तरह इस साल भी हमने आप लोगों के लिए कुछ प्लान्स बनाए हैं। मैं चाहूँगी जो साथी इसके ज़िम्मेदार हैं वो आ जाएँ इधर और आप लोगों को बताएँ। पूरे शहर में आप जहाँ से भी आएँ इस वक्त, मुझे ज़्यादा लोगों का तो नहीं पता लेकिन मैं तो आपको कहूँगी कि सब इधर ही आएँ। दूर क्या दूर है, ओस्लो में रहते हुए कुछ भी दूर नहीं है। आप जिसको दूर कहते हैं मेरी हंसी निकल जाती है, 15-20 मिनट की दूरी कुछ भी नहीं होती। आप देखिए आप सिटी से निकलें, ग्रोनलैंड से जाएं और ज़्यादा ज़्यादा दूर इस वक्त आपको क्या दिखता है, शतन या लिलेस्ट्रम? 19 मिनट की ड्राइव है, लिखा आता है ओस्लो से लिलेस्ट्रम के अंदर गलियों में जाएं ओनली 19 मिनट लगते हैं। गाड़ियाँ हमारे पास है ना, अल्हम्दुलिल्लाह बसें ट्रेनें हैं। तो माशाल्लाह हमारे स्कूल में जो प्लान है वो मैं बताती हूँ, बाकी चीज़ें आपको साथी आके बताते हैं। आज क्या दिन है? जुमा। कल क्या होगा बोल दें भाई, परसों क्या होगा, उससे बाद क्या होगा, मंडे को। आप में से जो सिस्टर्स जॉब नहीं करती, घरों में हैं या छुट्टी ले सकती हैं, हमारा इस साल अल्हम्दुलिल्लाह स्कूल में जो उर्दू का दौरा कुरान है उसके दो डिफरेंट पैकेजेस आपको मिलेंगे। एक पैकेज क्या है कि आप लोगों को मंडे से फ्राइडे बस आना पड़ेगा। ये कई साल के तजुर्बों के बाद इस साल आपके लिए ये अल्हम्दुलिल्लाह इस वक्त दो प्लान बनाए हैं कि कोई बात नहीं, जब जहर है कि घरों में वीकेंड्स पे बच्चे शौहर होते हैं तो औरतों का छूट जाता है। तो एक कुरान का दौरा कुरान का सिलसिला हमारा ये परसों इस मंडे से शुरू हो रहा है। आप आके देखिएगा, परसों का मतलब ये कि इस मंडे को आप आएंगे। टाइमिंग वगैरह सब कुछ इस पर लिखा हुआ है। सिर्फ दौरे कुरान सुनना चाहते हैं अगर आप, तो आपके लिए टाइम 10:30 से 1:30 है सुबह का। ये ख़ास तौर पर उन लोगों को बहुत सूट करेगा जिनके छोटे बच्चे हैं, बच्चे स्कूल जाते हैं, माएँ उनकी गैर मौजूदगी में फोकस्ड भी होती हैं, बच्चों को स्कूल ले जाने के वक्त में आप उठ ही चुकी होती हैं, राइट? आप देखें ना, रात जागें या सोएं, बच्चों को तो आपने सुबह 7 बजे भेजना ही है ना, 8 बजे भेजते होंगे। तो ये जो पैकेज आपको बताया जा रहा है इस वक्त, ये आपके लिए बहुत अच्छा है अगर आप अपने बच्चों के स्कूल के टाइम के दौरान सुने और आपके वीकेंड्स ऑफ है। कितने लोगों को ये थिलबुत अच्छी लग रही है? हाँ जी, किस किस को ये प्लानर अट्रैक्ट कर रहा है कि मंडे टू फ्राइडे और 10:30 से 1:30। और साथ ही आपको बता दूं कि हमारे स्कूल में 9:30 से क्लास शुरू होगी। अगर आपके पास वक्त है, आप जाग ही चुकी हैं, आप 9:30 पे आ जाएं। पहला एक घंटा हमारी अल्हम्दुलिल्लाह दुआएं, तजवीद, डिफरेंट चीज़ें होंगी, लेकिन जो दौरे कुरान का पारा होगा वो इंशाल्लाह 10:30 से शुरू होगा। इस वीक से अगले दो वीक यानी हमारे पास जो आ रहे हैं, आपको थोड़ा सा बताऊं कि इल्म का एक मज़ा लेकर देखें, जितना आप सोचेंगे आपके लिए अल्लाह उतना आसान करेगा। तो ये जो मंडे से फ्राइडे जो 5 दिन और फिर अगले 5 दिन, उसमें हम इस बुक को यूज़ करेंगे। आप डरिए नहीं, आपको बुक लेनी नहीं पड़ेगी, लेकिन जो हमारे रेगुलर क्लास के स्टूडेंट्स हैं, माशाल्लाह कल हमारी इधर सूरह अनफाल पूरी हुई है, जो लोग साथी थे उन्होंने वो मज़ा पा लिया जो थे। मैंने अभी तक उसकी लज्जत को अपने दिल में रखा हुआ जो हमने कल की तफसीर को इंजॉय किया। बाद में वो बात नहीं रहती, लेकिन चले बाद में जो भी मिले। तो हम इन दो वीक्स में सूरत फातिहा से लेकर सूरत अनफाल तक पूरे जितनी सूरतें ना उनका खुलासा करेंगे। आप आएंगे तो आपको खुद भी अंदाज़ा होगा, लेकिन अल्हम्दुलिल्लाह इसके बाद हमारा जो रेगुलर स्केड्यूल के साथ, फिर अभी थोड़ा थोड़ा हम पारा साथ करें, कुछ भी करेंगे, लेकिन यह है कि फिर इंशाल्लाह 22 से हमारा पारा शुरू हो जाएगा या उसके साथ दौरे कुरान का सिलसिला चलेगा। अगर आप इसको कर गए तो ये मैं आपको पूरे यकीन से कह सकती हूँ, रमज़ान के बाद आप रूहुल कुरान क्लास का हिस्सा होंगे। बहुत सारी बहनों को पता है कि पिछले रमजान के एंड पे हमने कोर्स शुरू किया था, माशाल्लाह 10 पारे उसके हो के अब ये सूरत अनफाल पूरी हुई है, आप अभी भी उसका हिस्सा बन सकते हैं। तो ये स्केड्यूल आपके लिए इस मंडे से है, ठीक है? उसके लिए आज आपको बताया भी जा रहा है, बुलाया भी गया, ताज़ा ताज़ा सुना होता है, फ़ायदा होता है। और आपको मंडे से ऐसे लगेगा जैसे रमज़ान आ गए, बल्कि कुछ को तो आज भी लगने लग गया होगा, ऐसे ही है, रोज़ा तो नहीं लग रहा। ये सोचें घर बैठ के क्या करूँगी, मैं अक्सर सोचती हूँ, जो लोग घरों में ऐसे ही बैठे रहते हैं, और मैं अक्सर लोगों को सोचती हूँ, देखती हूँ, कुछ को जानती भी हूँ, दे डोंट हैव एनी गोल। मतलब जिसको उर्दू पंजाबी में कहते हैं घर बह के कड़ा तीर मारना, कोई तीर ही नहीं मार रहे होते हैं, लेकिन बस वो सहला रहे हैं, बूझ रहे हैं, परेशान है। यकीन करें टेंशन फ्री रमज़ान होगा आपका अगर आप इन टिप्स को ले लेते हैं, ठीक है? तो कितने लोगों की उम्मीद रखूं मंडे को मैं, कुर्सियां सही कर लें? अभी तो माशाल्लाह 2 वीक खाना भी मिलेगा साथ, वो तो फिर रोज़ा रख के बाद में होगा ना जी। किस किस का इंतज़ार करें हम जी? अस्मा जी किधर हैं आप? हैं इंशाल्लाह जी, अस्मा की बहन जी इंशाल्लाह जी, इंशाल्लाह आपको इससे फ़ायदा होगा। इसके अलावा बाकी जो है मैं चाहूँगी कि थोड़ा सा सिस्टर उसमें आपको बता दें, और फिर जहाँ मैं मुझे लगा कि मेरी बात की ज़रूरत है तो मैं बीच में बोल भी पड़ूंगी।
जी अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू।
वालेकुम
अस्सलाम। कैसे हैं आप सब? ठीक ठाक? बहुत खुशी हो रही है आप सबको देख के। जैसे कि उस्ताद जी ने बताया आपको, जो दिन के वक्त का दुराए कुरान है वो मंडे से स्टार्ट हो रहा है, और ये हमारा 5 दिन होगा, मंडे टू फ्राइडे।
आप करती रहे बात।
हाँ जी, ये 23 को इंशाल्लाह इसकी तकमील होगी, और इसका टाइम 10:30 से 1:30 बजे तक है, और उससे पहले रूहुल कुरान की क्लास होती है 9:30 बजे, वो शुरू होगी। तो इसकी जो लोकेशन में, इसके मुख्तलिफ लोकेशन में ये दौरा कुरान इस वक्त अल्हम्दुलिल्लाह इस दफ़ा करवाया जा रहा है। स्टोबनर में है, बीआरके में है, स्ट्रोमिन फैब्रोटिन फुलमलिया, स्ट्रोमिन में दोनों टाइम में है, सुबह और शाम मोस्ट में है। और ये जो आपके मतलब सामने हमने अभी फ्लायर दिए ना, इनमें सब में सब लोकेशंस की कॉन्टैक्ट नंबर भी लिखे हुए हैं। आपको कोई भी इसके बारे में मतलब इंफॉर्मेशन चाहिए तो ऑफिस में तायरा जी भी मौजूद हैं, आप ज़रूर उनसे पूछ के जाइएगा। इसके अलावा हमारा अल्हम्दुलिल्लाह शाम को जो दौरा कुरान है वो 22 मई को शुरू होगा इंशाल्लाह ताला। 22 मई से वो
इसका मैं फ़र्क थोड़ा सा बता दूं जी आपको, चूंकि बहुत सारी ऑप्शंस नज़र आ रही हैं तो घबराइए नहीं। देखिए कि ये मंडे से फ्राइडे का स्केड्यूल, जिसमें पूरा महीना, फिर रमज़ान में भी आपको वीकेंड्स पे नहीं आना पड़ेगा, ये स्केड्यूल हमारा परसों जो इधर शुरू हो रहा है, तो वही चीज़ कुछ जगहों और पे भी हो रही है। मेरी तो ख्वाहिश है आप इधर ही आएँ, सच्ची जो बात है, हर बंदे को अपना घर ही प्यारा होता है, क्योंकि स्कूल का एक एटमॉस्फेयर है। लेकिन कुछ लोगों की सहूलत के लिए जैसे मोस में, होलमलिया में, स्ट्रोवनर में, स्ट्रोमन में, कुछ लोकेशंस पे इसी स्केड्यूल को हम फॉलो करेंगे, ताकि चले वॉक इन लोग आ जाएं, दूर ना जा सके। अगर आप इसको कर जाते हैं ये तो वेल एंड गुड, क्या कहते हैं वेलदीबरा, मेरी नोश पे हंसिएगा नहीं, नहीं तो मैं बोलूँगी नहीं। मुझे कोई कहता है आप नोश बड़ी अच्छी बोलती हैं, तो मैंने कहा शर्ज है कि मैं नॉर्वे में ना बैठी हूँ, किसी को ना आती हो तो मैं बड़े यकीन से बोल लेती हूँ, पर आपके सामने मेरे से बोली नहीं जाती। लेकिन यह है कि अगर आप ये स्केड्यूल कर लें तो ठीक है। दूसरी आप दूसरी ऑप्शन क्या, कि नहीं अभी आप जॉब्स पे हैं, अभी आपका मूड नहीं बना, अभी पकौड़े समोसे बनाने हैं और अभी बहुत कुछ करना है, तो मैं आपको सच बताऊं कि अगर तो आप टाइम में से 2-2.5 घंटे निकाल के अभी से शुरू कर देंगी ना, तो फ़ायदा क्या होगा कि रमज़ान में आपके वीकेंड्स बिल्कुल फ्री होंगे, फिर आप घर में रहें, इफ्तारियां करें, कहीं जाएं, किसी को बुलाएं, इट्स ओके। लेकिन अगर नहीं हो पाता, फिर दूसरी सूरत क्या है, फिर आपके लिए एक और दौरा कुरान इंशाल्लाह, जो अभी उस्मा जी बताने वाले थे, यहाँ 22 मई को शुरू होगा, वो शाम को होगा। उसका मकसद क्या है कि जो लोग काम करते हैं, जिनके बच्चों के सुबह स्कूल जाने का इशू नहीं, उनको बाद में आना भी ईजी है, तो ये आपको उसके बारे में बताने लगी हैं जी। उस्मा बताइए उसके टाइमिंग्स वगैरह।
जी, इसकी टाइमिंग है 4 से 7 बजे तक, और वो टाइमिंग जो शाम के हमारे रूहुल कुरान शाम को भी अल्हम्दुलिल्लाह होता है रूहुल कुरान हमारा, जो शाम के स्टूडेंट हैं और मतलब जो जॉब के बाद आते हैं, लेवर हैं, जो वही स्कूल ऐसा यूनिवर्सिटी से आते हैं, उनसे पूछ के टाइमिंग ये ना जिनको सूट करती है, इसके बाद 4 से 7 बजे, क्योंकि मेरा ख्याल है कि मैं खुद भी जॉब करती हूँ ये बंदा मैनेज कर सकता है, एक महीने के लिए थोड़ा सा जल्दी निकलना है जॉब से तो अल्हम्दुलिल्लाह हम इसको रिकवर कर सकते हैं। और ये थ्रू आउट जाएगा, इसमें हमारा मंडे टू संडे है, मतलब ये हमारा पूरा महीना होगा। और इसमें हम अल्हम्दुलिल्लाह जो फ्रांस में डायरेक्ट दौरे कुरान है वो सुनेंगे।
यानी अगर आप दोनों भी सुनना चाहें तो सुबह में और होगा, शाम को और होगा, ये मतलब है इनका कहने का कि आप कहते हैं हमने इधर ही बैठे रहना है तो कोई हरज की बात नहीं है। सुबह के जो दौरे कुरान शुरू हो रहे हैं वो वाला मैटर, उसके अंदर जो बातें हैं, जो थीम है वो तस्किया नफ्स इस्तफा। आपको हर पारे के साथ एक थीम मिलेगा। मतलब पहले पारे का टॉपिक हसद है, जेलसी, किससे, कैसे, क्यों, नहीं, पूरे पारे में गाहे बगाहे उस पर बात होती रहेगी। फिर दूसरा पारा है, मुझे याद है उसका टॉपिक सब्र था, सबर क्या है, कैसे करें, यानी बहुत प्रैक्टिकल है, ठीक है। तो लेकिन यह कि अगर आप वो नहीं कर पाएंगे शाम को करेंगे, तो शाम को जो लोग सुनेंगे उसका थीम इंशाल्लाह टाइम मैनेजमेंट होगा कि हम अपने वर्क को कैसे मैनेज करें और मीडिया का इस्तेमाल, और यानी मोर इस तरह की आज के दौर का जो टाइम को मैनेज करना है उससे मुतल्लिक होगा।
और शाम के वक्त हमारी एक और अल्हम्दुलिल्लाह इस दफा यद्दीर के लिए, ये सिर्फ पाकिस्तानी नहीं है, आपके पास सबके पास फ्लायर पहुंचे हैं, आप प्लीज रिसेप्शन से भी लेके जाएं, सोमालिया की, अरबिक की, क्योंकि ये काफी स्टूडेंट्स की ख्वाहिश थी कि हमें नोश्त में दौरा कुरान करवाया जाए। तो ये हमारा नोश्त में दौरा कुरान शाम के वक्त होगा, ये है 5 से 7 बजे और इसकी सेम टाइमिंग सेम डेट से शुरू हो रहा है 22 से, और ये भी थ्रू आउट पूरा महीना चलेगा और ये थ्रू थीमर का है। इसके दौरान ये इसलिए कम रखा गया है कि बच्चियों मतलब स्कूल से आती हैं, उनके एग्जाम्स भी हैं तो वो 2 घंटे में कवर कर जाएं। तो आप प्लीज सोमालिया की भी कोई है, कोई अरबिक की है, क्योंकि नोश तो सबको समझ आती है ना, तो आप प्लीज ये इंफॉर्मेशन भी इधर दें कि हमारे स्कूल में इस दफा नोश में लाइव अल्हम्दुलिल्लाह तहरीमा करवाएंगी और लाइव ये इंशाल्लाह ताला कुछ दिन लाइव होगा, लेकिन ये वो अपना तफसीर मतलब डायरेक्ट करवाएंगी।
इसका थोड़ा सा आप इनको और भी बता देना कि देखें सुबह में जो माएँ आती हैं उनको तो बच्चों का इशू नहीं होता, मोस्टली बच्चे बड़े स्कूलों में बेबीज़ हैं, आपको पता है कि इधर माशाल्लाह हमारे पास बेबी सिटिंग रूम है और माशाल्लाह सिस्टर्स बहुत सारी हैं जो बेबी सिटिंग की वजह से ये सुन नहीं पाती क्लासेस। तो लेकिन यह है कि सुबह में आपके बेबी साथ आ सकते हैं। अगर आप शाम का चॉइस लेते हैं तो मज़े की बात क्या है कि इस एक रूम में उर्दू का हो रहा है ना, तो दूसरे रूम में हमारा नोश का होगा और बाहर छोटे रूम में सेम टाइम पे बच्चों की जो रेगुलर क्लासेस हमारे होती हैं इधर मंडे से थर्सडे वो भी होंगी। आप एक महीने के लिए अपने बच्चों को नूर अकेडमी में डाल दें, नाजरा पढ़ेंगे, दुआएं सीखेंगे, नमाज सीखेंगे, आप खुद आके उर्दू का सुन लें, आपकी यंग बच्चियां जो भी 12-14 साल की उनको नॉर्वेजियन का सुना दें, छोटे बच्चे साथ दूसरा सीख लेते हैं अपना। कहने का मतलब कि शाम को आने वालों को बच्चों को साथ लाने में कोई मसला नहीं होगा। तो ये फिर ये टू मेनी इंफॉर्मेशन है, आप बाद में जाते हुए बल्कि हमें अपना जरूर फीडबैक देके जाएं कि आप में से किन लोगों को कौन सा वक्त सूट करता है, तो हम इंशाल्लाह उसके मुताबिक भी प्लान करें।
ये एक रिक्वेस्ट है आप सब सिस्टर्स से कि नोश का जो भी ये आपके पास फ्लायर हैं इसको आप बाहर जो मतलब शॉपिंग मॉल है उनमें लगा दें, मतलब ये इसमें कॉन्टेक्ट नंबर भी लिखा हुआ है, कॉन्टेक्ट नंबर किसी को दे दें तो ये आपका सदका जारिया होगा। अगर कोई भी यंत्र में से यूनिवर्सिटी में आप इसको जो हमारे स्टूडेंट हैं वो यूनिवर्सिटी में इनको फैलाएं, मतलब पाकिस्तानी या कोई भी ऐसे आपको नजर आता है उसको फ्लायर थमा दें, मतलब आपका काम हो जाएगा इंशाल्लाह। आना ना आना उनकी किस्मत में है, लेकिन उसमें से एक भी आ जाएगा, मिसाल जी कहते एक भी बंदा अगर आ जाएगा ना तो ये हमारा काम हो जाएगा इंशाल्लाह। पीछे सिस्टर का हाथ था खड़ा हुआ
जी जी इसी स्कूल में होगा। और आपको कोई भी चीज़ बाद में नहीं समझ आई ना तो वो पूछ के जाइए, मुझे पता है इतनी इन्फॉर्मेशन इकट्ठी मिले तो समझ भी नहीं आता, तो आप सुकून से बाद में, आपको कोई जल्दी नहीं है जाने की, आप लोग इंशाल्लाह इधर रुकें और हम लोग आपकी हेल्प करेंगे। और
सिस्टर का कोई क्वेश्चन कुछ भी कोई आप पूछना चाहते हैं तो जरूर प्लीज अभी
जी। मैं इधर होंगी, बिल्कुल होंगी, मुझे देखना है तो फिर आ जाए परसों से इंशाल्लाह ताला। और पूछे और भी कुछ सवाल है दिल में जो बाहर जाके एक दूसरे से पूछना है वो भी पूछ ले। एक मुझे जी उनसे कर ले, मुझे भी एक दिखाइएगा फ्लायर। और जितनी जगह दरे कुरान है वहाँ वेलकम रमजान भी हो रहे हैं, और आप सबको मैं एक जरूर मैसेज दूंगी कि अभी भी ये जो लोग कह रहे हैं कि इधर हो रहा है उधर हो रहा है, आप खुद भी कहीं रखवा सकती हैं, आप सोचती हैं आपका घर बड़ा है, आपके घर में ही 5-6 लोग हैं, औरों को भी आप जानते हैं, हम इंशाल्लाह आपकी हेल्प करने को तैयार हैं। आप अपने इलाके में जहाँ भी हैं, आप कहते हैं कि मेरे इर्द गिर्द को मस्जिद है, कोई कोई भी हॉल है तो मैं वहाँ रखवाना चाहती हूँ, इंशाल्लाह यहाँ से सिस्टर्स जाएंगी आपकी हेल्प के लिए, तो आप फिर वो इनसे बात करके जाएँ तो आपको फ़ायदा होगा।
अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू। हाँ जी, मैं वहाँ पीछे बैठी हुई थी तो सच्ची बताऊँ मुझे नहीं समझ आ रही कहाँ कहाँ दौरा कराना है, तो मैं सिर्फ अपने बीआरके के हवाले से बात करना चाहूँगी। मैं ये भी चाहूँगी कि 29 अगर जिस तरह मैं बीआरके में रहती हूँ ना, तो बीआरके के हवाले से बात करी, जो स्तोमनर में दौरा कराना होगा वो स्तोमनर वाली सिस्टर यहाँ आके बताएं मेरे हिसाब से, कि मुझे समझ नहीं आती कि कहाँ कहाँ हो रहा है ना। तो बीआरके में इंशाल्लाह ताला सबसे पहले तो 14 मई को वेलकम रमजान होगा इंशाल्लाह 3 से 5। यहाँ पे लिखा हुआ एड्रेस रेफ्ताद अली ये लिखा हुआ है, बहुत बारीक सा लिखा हुआ है, बैठ के भी इंशाल्लाह आप लिख लें 14 मई इंशाल्लाह 3 से 6 बजे वेलकम रमजान होगा। फिर उसके बाद मंदा से फ्रेदा इंशाल्लाह दौरे कुरान होगा और वो होगा वो भी 3 से 6 बैडाव लोड़ा संदाग नहीं, ठीक है, बीआरके में। तो मैं आप सबको दावा देती हूँ कि आप सब आए, ये बीआरके की वैसे बात कर रही हूँ क्योंकि उस इलाके में हम तिलहर करते हैं, आप सबको दावत है
स्टोनर अली की तरह से स्टोन को,
तो इसलिए अब जिनको जो पहली दफा आए हैं, जो जिनको पता ही नहीं है दौरे कुरान, तो आपके लिए बहुत बड़ा चांस है सीखने के लिए। 1 महीने में तर्जुमे के साथ कुरान पाक सीखना ये बहुत बड़ी बात है, ये बहुत बड़ी बात है, ये मैं आपको लफ्जों में बयान नहीं कर सकती। तो मुबारक हो आपको जो आ जाए और जो आप दौरा कुरान सीखेंगे, दौरा कुरान पे आएंगे और कुरान को सीखेंगे।
यानी आपके घरों में जो भी कुरान पाक है ना आप साथ ले आए। दौरा कुरान क्या होता है कि आप अपना कुरान पाक सामने रखते हैं तर्जमे वाला, तो टीचर बोलती हैं और आप उनके साथ साथ अपने कुरान से देखते हैं। आप किसी मसलक का, किसी मदरसे का कोई भी कुरान है, हर एक के घरों में होते हैं, इवन उर्दू का है, नोश का है, इंग्लिश का है, आप वो ले आए, आप सुन रही होंगी, वो सुनाएंगे, और जब सुनाएंगे बीच में कहीं जहां आयतों की वजाहत चाहिए वो अपने लफ्जों में बताएंगे।
सिस्टर तहरा जी प्लीज आप आजिए प्लीज।
बस लोग ये सोचते हैं कि जी किस मसलक किस जमात का है, तो दौरे कुरान का कोई मसलक नहीं होता क्योंकि ये कुरान का तर्जुमा है सिर्फ, इसमें कोई फिक नहीं है, कोई इसमें मसलक नहीं, कोई इसमें अकीदे की कमी नहीं, यानी हर बंदा आ सकता है। बल्कि मेरे से पूछे तो मैं कहती हूँ उर्दू जानने वाले उर्दू के दौरे कुरान में नॉन मुस्लिम भी आ सकते हैं क्योंकि कुरान तो सबके लिए है। तो ये ना सोचिएगा कि ये दावत जो है ये किसी खास सोच के साथ है, ये बस कुरान को समझने की एक छोटी सी कोशिश है। जी,
अस्सलाम वालेकुम रहमतुल्लाहि वबरकातुहू। कैसी हैं सब सिस्टर्स? अल्हम्दुलिल्लाह। मैं बड़ी नमाज पढ़ रही थी तो सुन रही थी कि अपने वाले को बुलाया जा रहा है,
तो ये नमाज दोबारा पढ़े, अब
दोबारा पढ़नी पड़ जाएगी। तो ये कि जैसे सिस्टर अस्मा ने बताया कि उनका बीआरके में वो लहरे करती हैं बीआरके में, तो वो बीआरके में कर रही हैं, तो इसी तरह जैसे फ्लायर में लिखा जा रहा है ऑफिशियली लोकेशन पे हो रहा है, तो उस तोमनर में इंशाल्लाह ताला हमारा हो सकता है कि फ्लेरे भी हो जाए, लेकिन एक जो है वो कंफर्म है, यानी कि जो उस तोमनर फारस आयसन में इंशाल्लाह ताला वो दिन के टाइम होगा 10:30 से 1:30 बजे तक। तो ये कि वो उस तोमनर सेंटर के बिल्कुल इतनी दूर नहीं है, दयाबा रिफम नित्रो गोफरा सोमनर सेंटर एलेफम थी थी मिलते, तो वो इतनी ऐसी लोकेशन नहीं है कि बहुत हट के है, दैट लॉन्ग ड्राइव अगर आप सोचें तो ब्यूस होल प्लस भी बिल्कुल साथ ही है। तो दा ऐसी है बिल्कुल मंथी देर आल है, जो अपने जिसको जो जिनको जानते हैं सोमनर में, कि सोमनर में आप लोग के कोई रिश्तेदार रहते हैं तो उनको दावत दे, जो इधर नहीं आ सकते वो उधर जा लें, और हो सकता है फिर अगर सोमनर में आप लोगों को थोड़ा सा दूर लग रहा हो, आप लोगों के रिश्तेदार कोई हैगिंग स्टॉप में रहते हैं, तो इंशाल्लाह ताला हमारा हैकिंग स्टॉप में भी होगा, तो वो ये कि वो ये दिन के टाइम हो रहा है तो वो शाम के टाइम होगा। तो ये 5 दिन वीक में होगा मंदा से लेके फ्रेदा तक, और जो होगा हैकिंग स्टॉप में वो बैडागे में होगा, और वो इंशाल्लाह ताला 15 मई से स्टार्ट होगा इंशाल्लाह ताला, और ये जो 15 वाला दिन को वो मंडे से स्टार्ट हो रहा है। तो दोबारा मैं दौड़ के काफी جزاک
جی ٹھیک ہے الحمدللہ. اور کوئی آپ میں سے جتنے ساتھی بیٹھے ہیں وہ کوئی آج کے پروگرام کے بارے میں اپنے کوئی ویوز دینا چاہے کہ آپ کو فائدہ ہوا جانے کا, کیا سیکھا, یعنی کوئی نئی بات پتا چلی ہاں جی, کیا پتا آپ کو کوئی ایسی بات لگی جو آپ نہ آتے تو مس ہوتی. الحمد للہ, یعنی مجھے تو ایسے لگتا ہے بلکہ وہ وائڈ اسپیکٹرم ہو جاتا ہے. علم لے لیں, حدیث کو ساتھ لے لیں قرآن کے, اور اب آپ یہ ساری باتیں سن کے پوچھتے ہیں اچھا جی کہ پھر ہم کسی سے پوچھتے ہیں, پوچھیے, پورا حق ہے آپ کو, کوئی حرج کی بات نہیں ہے. لیکن یہ یاد رکھیں کہ کوئی بھی چیز زندگی میں آپ کرتے ہیں نا تو ہم سب کوالٹی کے کتنے کانشیس ہوتے ہیں, رائٹ. تو انشاءاللہ دوسروں پہ بالکل بدگمان نہ. آپ ایک سوال یہ بھی پوچھ سکتے ہیں ہم سے کہ اچھا جو کرتے ہیں ان کا کیا ہے, جاگ دیکھیے ان کو جب تک نہیں پتا نا انشاءاللہ اللہ تعالیٰ ان پہ اپنی رحمت کرے گا, جب پتہ لگ جائے گا وہ بھی چھوڑ دیں گے. میں خود آپ کو بتا رہی ہوں کہ ہم یہ سب کچھ کرتے تھے جب سے قرآن کھولا پڑھا سمجھا, اور آپ عقل ہی نہیں مانتی کہ یہ کچھ کیا, اور اب آپ کو دن بدن چیزیں بڑھتی جا رہی ہیں. بس مجھے اچھی طرح یاد ہے کہ ربیع الاول کے اندر نبی صلی اللہ علیہ وسلم کے لیے جو لوگ میلاد کرتے تھے اس میں سڑکوں پہ رنگ ڈالنا, یہ کچھ کرنا, یعنی آپ کے ذہن میں ربیع الاول منانے کا وہ ایک جلوس آتا ہے نا ذہن میں. لیکن اب یہ پچھلے 2-3 سال سے ہم سن رہے ہیں کہ لوگ ربیع الاول میں کیک کاٹتے ہیں نبی صلی اللہ علیہ وسلم کے نام. یہ اس صدی کی, اس کہہ لیجیے ان سالوں کی بدعت ہے. اگلے 2-4 سال میں اس میں کچھ اور ایڈ ہو جائے گا. جو لوگ کرتے ہیں نا وہ وقت کے ساتھ کرتے ہیں, پہلے مٹھائی کھاتے تھے, اب مٹھائی نہیں لوگ کھاتے, انہوں نے کیک کر دیا. اگلی نسل نے آ کے کہنا نہیں کیک کاٹنا ہی فرض ہے کیونکہ کیک شروع سے ہمارے پیرنٹس کاٹتے تھے. تو چھوٹی چھوٹی چیزیں ہیں, اس کا علاج علم ہے. اللہ تعالیٰ سے یہ دعا کرتے ہیں کہ وہ ہمیں اس زندگی میں ایک بار ضرور اس کا موقع دے. کیا اس کا یہ پیارا تحفہ قرآن کی صورت میں جو اس نے ہمیں دی, اس کو سمجھے. یہ میرے کہہ لیجئے کہ یہ میرے دل کی پکار ہے جب کہہ کے اپنی آج کے سیشن کو پورا کرتی ہوں. جس نے زندگی میں قرآن کو نہیں سمجھا, میں یہ کہہ سکتی ہوں کہ وہ بچہ ہے جس کو اپنی ماں کی آواز نہیں سمجھ آتی, جیسے گونگا بچہ ہے یا بہرا بچہ ہے. ماں کچھ بھی کہتی ہے بچے کو سمجھ نہیں آتی. زندگی کا سب سے خوبصورت تجربہ قرآن کھول کر اپنے مالک کی بات کو پڑھنا اور سمجھنا, اس سے زیادہ خوبصورت تجربہ زندگی میں نہیں ہو سکتا. آج ہمارے پاس اتنے وقت شاید نہیں ہے کہ ہم 8-10 سال لگا کر کوئی علم کا کورس کریں, کوئی عالمہ کا درجہ حاصل کریں. اللہ جن کو موقع دے وہ ضرور کریں. آج آپ اپنے بچوں کو حفظ کرانے بیٹھتے ہیں آپ کے سر کا پانی ختم ہو جاتا ہے. قرآن جیسی چیز اس میں تو کوئی نو کہہ ہی نہیں سکتا. ایون کئی نان مسلم سے بات ہوتی تو وہ کہتے ہیں یس آئی ہیو ریڈ دا ٹرانسلیشن آف ہولی قرآن, کوئی حرج نہیں ہے. تو اس میں بلکہ آپ اپنے سارے ساتھیوں تک ویسے پہنچا دیں کہ یہ جتنی بھی چیزیں آپ سے شیئر کی گئی نا یہ ہماری چھوٹی سی کوششیں ہیں, لیکن یہ بالکل کام نہیں ہوں کامیاب ہوں گی جب تک آپ اس میں شامل نہیں ہوں گے. اب آپ خود سے پوچھ لیں یا ہم نے, میں آپ کو خود ہی جواب دے دیتی ہوں, اب آپ کا کیا کام ہے. دیکھیں نا آپ نے ماشاء اللہ یہ 10-12 لوکیشنز ہیں, اس پہ آرام سے جا کے پڑھیں گے آپ کو یہ ہر علاقے کے جگہوں کا پتہ لگ جائے گا, اسکول کا پتہ ہے. پھر بھی پوچھ لیں, واٹس ایپ میسج دے دیں, آپ کو اس پہ اپڈیٹ دیں گے. یہ تو کیا ہے, ان لوگوں نے کسی نے اپنا گھر آفر کیا, کچھ ساتھی یہاں سے وہ کہتے ہیں ہم ادھر چلے جائیں گے ادھر چلے جائیں گے. آپ کا میرا کیا حصہ ہے, بلغوا عنی ولو آیۃ. آپ اپنے لیے یہاں سے ایک ٹارگیٹ لے کر اٹھیں, جس سے آپ پیار کرتی ہیں, اپنی دوستیں, آپ کی بہنیں, اس شہر میں جو بھی رہتا ہے, ہم لوکل کی بات کریں تو بہتر ہے, آپ ان تک ابھی ان کتنے دن ہیں اس میں ان تک اس بات کو پہنچائیں. باہر ریسپشن پہ ایک دورہ قرآن کی سٹک ہوگی چھوٹی سی. دورہ قرآن کیا ہوتا ہے, اس میں پورے قرآن کا پچھلے سالوں کا ترجمہ بھی ہے. آپ اس میں سے ایک وہ USP لے جائیں, گھر جا کے آؤٹ آف سسپینس یا شوق ابھارنے کے لیے پہلا پارا سننا شروع کریں. آپ کو یہاں جو بات شاید نہیں سمجھ آ سکی ہوگی وہ خود سمجھ آئے گی. تو اپنے اپنے ساتھیوں کے ساتھ ذہن تیار کریں, جمعے ہفتے منڈے کو ادھر لے کر آئیں, جس دن جہاں جا سکتے ہیں آپ جائیں. آپ یہ مت سوچیں کہ پورا نہیں کر سکتی, چلیں جتنا کر سکتے. جیسے اب یہ منڈے سے جو شروع ہو رہا ہے یہ 2 ویک کا ایک کورس ہے پورا. اگر آپ اس سے فائدہ اٹھا لیں گے بعد میں آپ کی روٹین بدل بھی گئی تو کوئی نہیں. اور کسی جگہ آنے کے لیے آپ کو کوئی یہ نہیں ہے کہ آپ کو کوئی اوپر آنے سے پہلے پوچھتا ہے آپ کسی کورس میں رجسٹرڈ ہیں نہیں ہے. یہ ایک سب کے لیے قرآن ہے, اس میں کسی پہ کوئی پابندی نہیں ہے. صرف یہ ہے کہ آپ شوق رکھیں, دل میں تڑپ رکھیں اور اللہ تعالیٰ سے دعا کریں کہ ہمیں اللہ تعالیٰ محروم لوگوں میں نہ رکھے. جزاک اللہ خیر, واسن الجزا, اللہ تعالیٰ آپ کے میرے سے یہ قبول کرے. سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک. ربنا تقبل منا انک انت السمیع العلیم و تب علینا انک انت التواب الرحیم. وصلی اللہ تعالیٰ خیر خلقہ و اصحابہ اجمعین برحمتک یا ارحم الراحمین. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. رب ارحمهما كما ربياني صغيرا. رب ارحمهما كما ربياني صغيرا. ربنا هب لنا من ازواجنا وذرياتنا قرة اعين واجعلنا للمتقين اماما. یا اللہ, یا مالک, یا رحمان, یا اللہ تیرے پیارے پیارے ناموں کے ساتھ تجھے پکارتے ہیں. یا اللہ تجھے تیرے رحیم ہونے کا واسطہ, یا اللہ تیرے کریم ہونے کا واسطہ. یا اللہ تو 70 ماؤں سے زیادہ پیار کرتا ہے. یا اللہ, یا اللہ تو ہم سے راضی ہو جا. یا اللہ ہمیں, ہم سے راضی ہو جا. یا اللہ ہم تجھ سے راضی ہیں, تم سے راضی ہو جا. یا اللہ یہ چھوٹی سی زندگی ہے, یا اللہ ہمیں اس کو تیری مرضی کی گزارنے والا بنا دے. یا اللہ ہماری زندگی, ہمارا جینا, ہمارا مرنا, ہماری عبادات, یا اللہ ہر چیز تیرے حکم کے تابع ہو جائے. یا اللہ پیارے نبی نے جس محبت سے یہ دین ہم تک پہنچایا, یا اللہ جنہوں نے اس کے لیے ہجرتیں کی, قربانیاں دی, محنتیں کی, یا اللہ ہمیں اس کی لاج رکھنے والا بنا دے. یا اللہ ہمیں زندگی کو اپنے نبی کی سنتوں کے مطابق گزارنے والا بنا دے. یا اللہ جو بہنیں بیٹھی ہیں, جو نہیں آ سکیں, جو بھی دلوں میں خواہش اور تمنا, یا اللہ ان کی قبول فرما. یا اللہ جو کسی کو کہہ بھی نہیں سکتے, بتا بھی نہیں سکتے, وہ دعائیں بھی قبول فرما. یا اللہ تمہارے عیبوں کو چھپاتا ہے, یا اللہ جیسے دنیا میں چھپائے ہیں ویسے آخرت میں بھی چھپانا. یا اللہ ریاکاری سے بچا, دکھاوے سے بچا. یا اللہ ہمیں نفس کی شرارتوں سے بتا. یا اللہ جو تیرے دین کے لیے تعاون کرتے ہیں, یا اللہ تم کی مدد فرما. یا اللہ یہ تیرے کام ہے, تو خود ان کی ذمہ داریاں لے. یا اللہ ہم سے آسان درجے پہ کرا, ہماری کمی بیشیوں سے درگزر فرما. یا اللہ جو بچوں کی مائیں ہیں پریشان ہیں, ان کے بچوں کو ان کی آنکھوں کی ٹھنڈک بنا. یا اللہ ہمیں اچھی مائیں بننے کے لیے یہ کتاب پڑھنی پڑے گی. یا اللہ ہمیں کون سجھائے کہ جب سے ماں کی زندگی سے یہ کتاب نکل گئی, اس نے اپنے بچوں کی قدر نہ کی, اس نے بچوں کا وہ حق نہ ادا کیا جو کرنا تھا. یا اللہ آج ہم ان بچوں کے غم میں کتنا روتے ہیں. یا اللہ ہمیں آج ہی سے اس دین کو اس طرح لینے والا بنا کہ ہم اچھی مائیں بن سکیں. یا اللہ جو شوہر بیوی کے دلوں میں ایک دوسرے کے لیے رنجش, اس کو دور کر دے. یا اللہ ہمارے شوہروں کو دین دنیا میں, یا اللہ ہمارے ساتھ رکھنا. یا اللہ ہمیں ایک دوسرے کے دین کے اضافے کا ذریعہ بنا. یا اللہ ہمیں ایک دوسرے کو تہجد پہ اٹھائیں. یا اللہ ہمیں ایک دوسرے کی نمازوں کا غم کریں. یا اللہ ہمیں ایک دوسرے کو نیکیوں پہ ابھاریں. یا اللہ ہمیں ایک دوسرے کی برائیوں پہ ان کو ٹوکیں. یا اللہ یہ ساتھ حقیقت میں جنت کے ساتھ بنا دے. یا اللہ ہمارے ماں باپ پہ اپنی رحمتیں فرما. یا اللہ جو زندہ ان کو صحت اور عافیت عطا فرما. یا اللہ جو تیرے پاس چلے گئے ان کو بخش دے. یا اللہ ان کی قبروں کو نور سے بھر دے. یا اللہ ہمارے استادوں پہ اپنی رحمتیں فرما. یا اللہ ان کی عمروں میں برکت دے, صحت اور عافیت عطا فرما. یا اللہ تو ہمیں اپنے استادوں کے لیے بہترین صدقہ جاریہ بنا. یا اللہ ہمارے گناہوں پہ, ہماری کمی بیشیوں پہ, ہمارے بڑوں کو نہ پکڑنا. یا اللہ امت مسلمہ کو ایک کر دے. یا اللہ اتحاد دے دے. یا اللہ لا علمی کے ساتھ تو کوئی بھی بات نہیں بنتی, یا اللہ علم کے ساتھ ہمیں جوڑ دے. اور یا اللہ جو بھی کبھی کہیں بھی اس نے دعا کے لیے کہا, اس کو بھی ہماری دعاؤں میں شامل فرما. یا اللہ باہر سے ہمارے ساتھ بہت سارے ساتھی سن رہے ہیں, یا اللہ ان کی دعاؤں کو بھی قبول فرما. یا اللہ وہ یہاں نہیں آ سکتے تھے اسی لیے نہیں آئے. یا اللہ جو نیکی ملی اس کو لے لیا. یا اللہ اور نیکیوں کے مواقع احسان کر دے. اور یا اللہ ایک بار پھر کہوں گی کہ جتنی قرآن کی دعوتیں ملی, یا اللہ ہم اس کو شادی کی دعوت, منگنی کی دعوت, یا یا اللہ سالگرہوں کی دعوتوں سے زیادہ بڑی دعوت سمجھ کر قبول کر لے. یا اللہ ہمیں تیری دعوت کو قبول کرنے والا بنا. یا ایھا الذین آمنوا استجیبوا للہ وللرسول اذا دعاکم لما یحییکم. یا اللہ تیرا قرآن ہمیں بتاتا ہے کہ اللہ اور اس کے رسول کی پکار پہ لبیک کہنے والے زندگی کی اصل خوشیاں پا لیتے ہیں. یا اللہ اس قرآن کو ہمارے دل کی بہار بنا دے, ہماری تنہائیوں کا ساتھی بنا دے, ہمارے غموں کی دوا بنا دے. یا اللہ یہ قرآن ہمارے لیے یا اللہ بہترین دوست اور رہنما بن جائے. یا اللہ ہمیں اس کے لیے اپنا وقت لگانے والا بنا. یا اللہ جب لوگ ہمیں قبر میں ڈال آئیں گے, نہ مال نہ اولاد نہ بھائی نہ بہن, کوئی ساتھ نہیں جائے گا. یا اللہ اس قبر کی تنہائیوں میں یہ کتاب ہمارے ساتھ ہوگی, آج ہی اس سے دوستی کرنے والا بنا دے. یا اللہ ہمیں اس کتاب میں ڈوب کے اس کو سمجھنے والا بنا دے. یا اللہ تمہیں غافل نہ کرنا. یا اللہ بھٹکنے والوں میں نہ کرنا. یا اللہ بیماریوں سے دور کر دے. یا اللہ جسموں میں چھپی ہوئی بیماریوں کو اپنی رحمت سے دور کر دے. یا اللہ جو بھی بیمار ہیں جسمانی قلبی روحانی, یا اللہ ان کو عافیت علی زندگی دے. یا اللہ ہمارا جو وقت بیماریوں میں لگتا ہے, جو ہمارا مال دوائیوں میں لگتا ہے, یا اللہ جو ہمارے تفکرات بیماریوں والے ہیں, یا اللہ وہ سب کچھ اپنے راستوں میں لگا لے اور ہمیں بے غم کر دے, بے خوف کر دے. یا اللہ اسکول کو رہتی دنیا تک قائم رکھنا. یا اللہ ہمیں اخلاص دے. یا اللہ ہمیں اس نعمت کی بہترین قدر کی توفیق دے. یا اللہ ہم رہے نہ رہے یہ نیکی کی شمعیں پھوٹتی رہیں. یا اللہ ہمیں اپنی اور دوسروں کی ہدایت کا ذریعہ بنا دے. یا اللہ یہ دنیا دکھاوا نہ رہ جائے. یا اللہ یہ صرف ریاکاری اور دوسروں کی نظروں میں بڑا بننا نہ ہو جائے. یا اللہ اس جگہ کو اور اسی طرح کی اور جگہوں کو یا اللہ دوسروں کی زندگیوں میں روشنی لانے والی جگہ بنا دے. یا اللہ ہمیں توفیق دے جو بھی منصوبے ہیں, جو فیوچر کے پلانز ہیں, یا اللہ ہم اس کو آسان درجے پہ کر سکیں. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. ربنا تقبل منا انک انت السمیع العلیم, وتب علینا انک انت التواب الرحیم. وصل اللہ تعالی خیر خلقہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین. آمین. جزاک اللہ خیر سسٹرز. ابھی جائیے نہیں, آرام سے بیٹھیں, ملیں جلیں. اگر کوئی سنیکس ہیں رکھے ہوئے جو لوگ دیر سے آئے ہیں تو ان کو ضرور سرو کریں, کیونکہ وہ یہ نہ سوچیں کہ ہم نے کچھ نہیں دیا. لیکن ادھر سب کچھ ہے, آپ لوگ بالکل اپنے گھر کی طرح رہیں, بیٹھیں, انشاءاللہ آپ لوگوں سے بات ہوتی ہے. السلام علیکم ورحمۃ اللہ.